साहिर भाई हम सेशन शुरू करें अभी अपना।
श्योर या प्लीज सेशन शुरू करें आप। बिल्कुल
अच्छा, कुछ कुछ
बिल्कुल शुरू
क्वेश्चंस
करें।
मेरे पास थे तो मैंने चाहा कि मैं वो लिख लूं, और मैंने सवेरा जो है उनको भी मैंने वो फॉरवर्ड किए थे। तो आप बताएंगे मैं अपने क्वेश्चन से स्टार्ट करूं या जो पार्टिसिपेंट्स के क्वेश्चंस हैं उनसे स्टार्ट करूं?
नहीं, आप अपने क्वेश्चन से स्टार्ट करें क्योंकि आपके पास एक क्वेश्चन की लिस्ट है पहले से ही,
जी,
तो उसको पहले एग्जॉस्ट कर लेते हैं फिर बाकी के, क्योंकि दिस इज गोइंग टू बी अ क्विक सेशन। सो
ठीक है ठीक
मैं जितना कॉम्प्रिहेंसिवली आंसर कर सका मैं जरूर करता हूँ इंशाल्लाह।
है ठीक है। अच्छा साहिल भाई, स्टार्टिंग फ्रॉम द फर्स्ट क्वेश्चन, बेसिकली कुरान की आयत थी जो चैप्टर 8 वर्स 29 है, तो उसमें ये है कि बिलीव, उसको मैं आपको बताता हूँ। वो ये है कि बिलीवर्स, इफ यू रिमेन माइंडफुल ऑफ गॉड, ही विल गिव यू अ क्राइटेरियन टू टेल राइट फ्रॉम रॉन्ग एंड वाइप आउट फ्रॉम योर बैड डीड्स एंड फॉरगिव यू। गॉड्स फेवर इज इंडीड ग्रेट। तो ये क्राइटेरियन का जो अरेबिक वर्ड यूज किया गया वो है अल फुरकान। तो मुझे इसके बारे में पूछना था आपसे कि कुरान की एक अगर मैं मौलाना मौदूदी साहब की तफसीर पढ़ूं तो उसमें ये है कि फुरकान का उन्होंने मीनिंग दिया है कसौटी। और वो ये कहते हैं कि अगर अल्लाह ताला किसी को हिदायत दे देते हैं तो इंसान को एक बसीयत मिल जाती है जिससे आप ये बता सकते हैं कि क्या चीज़ सही है या क्या चीज़ गलत है। तो मुझे, मेरा सवाल बेसिकली ये है कि क्या ये फुरकान, ये क्राइटेरियन बेसिकली आपकी दिल की आवाज़ होती है या ये एक इंटेलेक्चुअल लेवल पे कोई चीज़ आपको अल्लाह ताला की तरफ से हासिल हो जाती है?
ये बहुत बहुत ही अच्छा सवाल है क्योंकि दोनों अलग अलग चीजें हैं असल में, विजिबली ना दोनों अलग अलग चीजें हैं। एक तो इनेट मोरालिटी है जो कि अंदर की आवाज है जो अल्लाह ताला ने गिफ्ट दे दिया हुआ है, बट चूंकि वो एब्स्ट्रैक्ट लेवल के ऊपर एक जनरल डेफिनेशन है ना इनेट मोरालिटी की। फॉर एग्जाम्पल, मैं कोई चीज मैं बिल्कुल नहीं पढ़ा लिखा, मैं बिल्कुल भी जो हूँ मैंने कोई दीन की या दुनिया की तालीम नहीं, तो मैं किस तरीके से उसको ट्रांसलेट करूंगा अपनी इस इनर वॉइस को, इनर मोरालिटी को। और फॉर एग्जांपल, मुझे जाहिर है मेरी इतनी उम्र हो गई है तो लोगों के साथ रह रह के इसको एक्सपीरियंशियल नॉलेज कहते हैं वो मैंने ले ली हुई है, तो मुझे जाहिर है कोई इंसान ऐसा तो नहीं है कि जिसको किसी भी लेवल के ऊपर एक पूरी यूनिवर्स मिलके कुछ ना कुछ सिखाना रही हो। और ह्यूमन इंटरेक्शन तो बहुत बहुत बड़ी दर्शगाह है, तो वो एक नेचुरल, एक इसे कहते हैं हर्ड्स ट्रांसलेशन। हर्ड्स ट्रांसलेशन का कॉन्सेप्ट ये है कि जो दुनिया के थ्रू वो सीख के, जो ज्यादातर लोगों की कॉमनैलिटी होती है उस इनर वॉइस को, उससे वो मैच करता है और कहता है हाँ ये सही है ये गलत है। सो ये इसके लिए कुरान पाक की, मतलब ना भी पढ़ा हो उसने कुरान पाक तब भी उसको पता तो चलेगा, चाहे वो क्रिश्चियन हो चाहे वो मुसलमान हो चाहे वो एथीस्ट ही क्यों ना हो, इनेट मोरालिटी की आवाज तो आपको बाय बर्थ मिल चुकी होती है। उसको आप किस तरीके से उसने ट्रांसलेट करना है वो उसका माहौल बताता है। तो अल्लाह ताला ने तो ये तो नहीं कहा कि मैंने हर बंदे को फुरकान दे के पैदा किया। सो अल्लाह ताला ने तो फुरकान इस किताब को कहा। सो वी कैन नॉट पुट दैट इनर वॉइस इन दिस 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 कैटेगरी ऑफ फुरकान इन अ वेरी क्लियर एंड क्रिस्प डेफिनेशन। अल्लाह ताला ने ये बारहा अजबर करवाया पूरी दुनिया को और कयामत तक की दुनिया को, क्योंकि कुरान पाक की जब भी अल्लाह ताला जब तक चाहे कि मैंने पिछली तमाम तर किताबों में अल्लाह ताला यही शाह फरमाते हैं कि मैंने अपना दीन नहीं कभी बदला, मैं हर दफा यही हजरत आदम से लेके तमाम अंबिया को नबी अलैहि सलाम तक इसी इनर वॉइस की ट्रांसलेशन ही बताता रहा हूं कि इसको परफेक्ट कैसे करना है, इसकी एप्लीकेशन कैसे करनी है। और क्योंकि इनर वॉइस खाली आपके एक आवाज है कि ये काम गलत है या ये काम ठीक है, अब इसके आगे क्या लाए अमल किया जाए, व्हाट शुड यू डू। खाली पता होने से तो कोई फायदा नहीं ना, कोई मुसलमान को पता होने से तो ये नहीं पता चलेगा कि फर्स्ट स्टेप क्या है, सेकंड स्टेप क्या है, किस तरीके से टेक्निक क्या रखी जाए किसी भी काम को, जो है वो एक्शन ट्रांसलेशन ऑफ दिस वॉइस इनटू एक्शन कैसे करना। तो कुरान पाक ने फिर तफसील से ये बात فرقان کے طور پہ بتائی, اور مولانا مودودی نے صحیح کہا کہ کسوٹی کے طور پہ بتائی کہ خالی جاننے کی کتاب نہیں ہے قرآن پاک, یہ تمام تر وہ معاملات بتا رہی ہے کہ اب آپ آگے آپ نے کرنا کیا ہے. جاننے والا تو مسلمان بھی ہو سکتا ہے. اللہ تعالیٰ نے کہا ان سے کہو کہ اسلام لائے ہیں ایمان, مطلب یہ ہے کہ ابھی یہ کتاب کے اوپر کوالیفیکیشن نہیں کر رہے, یہ انر وائس کے اوپر تو ان کو پتہ چل گیا کہ ہاں جاننے اور اس کے عمل کرنے میں فرق ہوتا ہے. جس کا اس کو آسان الفاظ میں ایسے کہہ سکتے ہیں کہ جاننے میں اور ماننے میں فرق ہوتا ہے. ایک بندہ جانتا ہے کہ اللہ ہے, ہاں جی اللہ تعالیٰ نے بنائی ہے کائنات, اور ایک بندہ مانتا ہے. وہ جو ہے نا وہ مشہور بولا کس طرح کا اشفاق احمد کا ہے, وہ کہتے ہیں نا کہ مومن اور مسلمان میں فرق یہ ہے کہ مسلمان اللہ کو مانتا ہے اور مومن اللہ کی مانتا ہے. تو وہ بڑے قریب آتی ہے اس بات کی نا, وہ یہ جملہ ان کو بڑا اچھا لگا کہ جو قرآن پاک ہے وہ تعلیم, وہ انفارمیشن کی کتاب نہیں ہے, وہ تعلیم دیتی ہے کہ کس طریقے سے اگلا ایکشن کیسے لے کے آنا ہے آپ نے, کیا کیا چیزیں نہیں کریں گے. تو بے شک آپ جانتے رہیں کسی کو برا کس چیز کو. سو دس از اے ویری کلیئر prerogative of the maker of the universe, and this is a very very clear instructional manual of how to translate morality into actions. So Furqan is a very clear distinction between whoever is doing something good or the right thing, sorry good ka lafz nahi main yahan pe bolunga, whoever does not do the right thing, Quran is not the book for this guy. Wo bas وہ تو ان سوشل میڈیا کے دور میں تو تقریباً ساری دنیا کو پتہ چل گیا کہ کیا چیز صحیح ہے کیا چیز غلط ہے. نہیں بھی پتہ چلا تو چلیں سمجھ لیں کہ وہ بس ایک انر مورالٹی کے اوپر ہی بیس کر کے دنیا میں زندہ رہ رہے ہیں. مگر مسلمان کے لیے یہ بے حد ضروری ہے کہ اس کو پتہ ہو کہ اس سے عمل کا سوال ہوگا, اس سے نیتوں کا سوال نہیں ہوگا. اور یہ بڑی جنرل سائیکالوجی بنا دی گئی ہے ہماری کہ ان عمل اعمال بالنیات کا مطلب یہ انہوں نے نکالا ہے کہ ہماری نیتیں تو ٹھیک تھیں, اللہ تعالیٰ ہمیں بخش دیں گے. اور ٹھیک ہے اللہ تعالیٰ بخش دیں گے, مگر قرآن پاک کے مینول کے اوپر ہم پورے نہیں اتر رہے. اللہ تعالیٰ تو قرآن پاک کے مینول سے بہت بڑے اور بہت اوپر ہے نا, وہ تو شاید بخش بھی دے ہم سب کو, ان سب کو بخش پاک نہیں بخشنے والا ہمیں. قرآن پاک کی جو سائیکالوجی ہے that that book has an instruction manual, اور ان عمل اعمال بالنیات, ان عمل نیات بالاعمال نہیں ہے. یہ بہت غور سے سمجھیے گا اس بات کو کہ اللہ تعالیٰ نے نیتوں کا تب تک اس کے اوپر کسی قرآن پاک نے تب تک نیت کو ویلیو نہیں دی تب جب تک کہ نیت عمل میں نہیں ڈھلی. سو اچھی دل میں برا جان کے ہم بیٹھے ہوئے ہیں سارے, اور کوئی عمل نہیں کر رہا, کوئی زبان سے عمل نہیں کر رہا, کوئی ہاتھ سے نہیں روک رہا, تو تب تک وہ فرقان کے اس کرائٹیریا کے الٹے ہاتھ کے پلڑے پہ, سیدھے ہاتھ والے دائیں ہاتھ والے بندوں میں نہیں آیا ابھی تک. So this is a very and that's again جو میں یہ بات کر رہا ہوں اس میں کامن سینس انر مورالٹی کو میں انووک کر رہا ہوں لٹرلی. فار ایگزامپل میرے ساتھ کوئی بندہ زیادتی کرتا ہے اور عوام بیٹھی دیکھ رہی ویڈیو بنا رہی ہوتی ہے, اور وہ جا کے کہے گی کہ اور میں ان سے پوچھوں کہ بھائی آپ نے اس مجھے بچایا کیوں نہیں, تو وہ کہیں گے فکر نہیں کریں ہم آپ کو بچائیں گے, ہم یہ ٹویٹر پہ ڈالیں گے, ہم یہ فیس بک پہ ڈالیں گے ویڈیو, اور ہم عوام کو جگائیں گے کہ ایسے واقعات نہیں ہونے چاہیے. تو میں ان لوگوں کو کے بارے میں کیا سوچوں گا کہ جب میرے ساتھ یہ واقعہ ہو رہا تھا تب تو مجھے بچا نہیں رہے تھے, اس وقت ویڈیو بنا رہے تھے اور وہ مجھے بتا رہے ہوں کہ ہم جی زبان والے جہاد والے ہیں, کیونکہ ہم زبان سے مطلب لوگوں کو اجاگر کر رہے. جس وقت مجھے بچانے کی نوبت تھی اس وقت ہاتھ سے بچانا تھا, عمل کرنا تھا. سو انڈرسٹینڈ ہاؤ آئی ایم ٹرائنگ ٹو, میں ایک کامن سینس کی ایگزامپل سے آپ کو بتا رہا ہوں کہ قرآن پاک نے بھی اسی کامن سینس کو, اسی انر بیسس آف مورالٹی کو انووک کیا کہ جب تک ایکشن نہیں ہوتا تب تک کوئی فائدہ نہیں. میں آپ کو ایک مثال دیتا ہوں کہ ابھی سوشل میڈیا پہ ایک ویڈیو وائرل ہوئی بھی اور میرے پاس بھی آئی کہ ایک آئی تھنک فرانس ہے کہ آسٹریلیا ہے, آئی ڈونٹ نو دا کنٹری, بٹ ایک پولیس والے نے ایک حجابی لڑکی کا حجاب اتار کے اس کو زمین پہ دے مارا اور اس کی باقاعدہ اسالٹ کیا اس کو, اور لوگ سوشل میڈیا کے اوپر لگے ہوئے کہ یہ دیکھو کتنی بڑی زیادتی ہو رہی ہے. یہ واقعہ جب اللہ کے نبی علیہ السلام کے دور میں ایسے ہی ہوا, نے تو خالی شرارتن اس ایک مسلمان لڑکی کا بنو نظیر کا یہودی تھا وہ زمین پہ بیٹھی ہوئی تھی, उसका हिजाब जो था, उसका जो चादर थी, उसका जो हिस्सा जमीन को टच करता था, उधर उसने उस हिजाब को कील से वहां पे उस पे कील जो है ना वो ठोक दी कि किसी तरीके से ये हिजाब जब ये खड़ी होगी तो इसका हिजाब उतर जाएगा, ऐसे भाग गया और चली हुई तो जाहिर है वो शी गॉट अनवेल्ड, उसका हिजाब उतर गया। इस बेस के ऊपर बनू नजैर के खिलाफ सबसे बड़ा, जब ये खबर अल्लाह के नबी अलैहिस्सलाम तक पहुंची तो पूरी की पूरी फौज कशी की गई उनके ऊपर, इसका तो हिसाब लेंगे। आप खुद सोचें अमल वाले लोग किस तरह के मामलात करते हैं, और मैं डायरेक्ट नबी अलैहिस्सलाम की मिसाल दे रहा हूँ ताकि किसी को कुछ शक शुबा ना रहे कि मैं किसी फिरके की या किसी जमात की बात कर रहा हूँ। फुरकान की बात होती है तो फुरकान फिर सवाल करता है, हम जो है ना वो किसी ना किसी बहाने से अपने आप को समझते हैं कि अच्छा जानने वाले और बुरा जानने वालों के खिलाफ के जो माबैन तफरीक है ना वो फुरकान का काम है। नहीं, ये सिस्टम की किताब है। अल्लाह ताला नसीहतें नहीं करते होते, अल्लाह ताला हाकिम है, अल्लाह ताला बादशाह है, अल्लाह ताला तमाम तर मामलात के ऊपर अल्लाह ताला मुतलकुल अनान है। तो अल्लाह ताला नसीहतें तो नहीं करेंगे, सो अल्लाह ताला जब मुतलकुल अनान है तो अल्लाह ताला तो अहकाम देंगे खाली। तो हुक्म और नसीहत में जो फर्क होता है, बस वही फर्क है कि फुरकान में और किसी और किताब में या अंदर की किसी आवाज में जो फर्क है। जो फुरकान है हमारे पास कुरान और करीम की किताब है, वो किसी भी मामले के ऊपर आपको टेस्ट करती है कि व्हाट डिड यू डू, सारा कुछ तुमने देख लिया तो उसके बाद किया क्या। और किसी भी लेवल पे कुरान पाक ये बहाना नहीं करने देता हमें कि हम घरों में बैठे और दिलों में बुरा जान रहे हों कि बुराई हो रही है, यहाँ पे रिश्वत हो रही है, यहाँ पे जना हो रहा है, यहाँ पे कत्ल हो रहे हैं, फ्रॉड हो रहा है, करप्शन हो रही है, जुल्म हो रहा है, चाहे वो गैर मुस्लिम के साथ जुल्म हो रहा हो चाहे मुसलमान के साथ जुल्म हो रहा हो। अगर उस विसिनिटी में मुसलमान पाए जाते हैं तो कुरान पाक ने उठ के सवाल करना है कि तुमने किस बिना पे अपने किस मुंह से अपने आप को मुसलमान मेरी मुझे मुझे मानने वाला बनाया था। सो इट्स अ बिग प्रॉब्लम, इट्स अ वेरी बिग प्रॉब्लम दैट वी बेटर अंडरस्टैंड। कि आपने जो सवाल में इनर मोरालिटी की बात कर दी ना, इस वजह से मैं तफसील में गया हूँ, वरना ये आसान सा सवाल जवाब था कि फुरकान तो उस दो जमातों में तकसीम करता है इंसानों को दो जमातों में तकसीम करता है, मुसलमानों को नहीं दो जमातों में तकसीम करता कुरान पाक। वो इंसान जो कि इस इंस्ट्रक्शन मैनुअल के ऊपर अमल करने वाले हैं और वो वाले इंसान जो इस इंस्ट्रक्शन मैनुअल के ऊपर अमल करने वाले नहीं है। अब इसमें चाहे मुसलमान उल्टे हाथ पे आए या मुसलमान दाहिने हाथ पे आए, इसमें कोई तफरीक नहीं, क्योंकि इसको गैर मानने वाला तो मुसलमान हो ही नहीं सकता ना, तो वो ये किताब तो उनको रिकग्नाइज ही नहीं करती। सो ये एक और चीज मैं बता दूं, अच्छा हो गया ये बात मेरे मुंह से अल्लाह ने निकलवा दी, कि दुनिया में कोई भी ऐसा बंदा नहीं है कि जो कुरान पाक को नहीं मानता, याद रखिएगा। दुनिया में कोई भी ऐसा बंदा नहीं है जो कि अल्लाह ताला को रिकग्नाइज नहीं करता, ये लोअर साइकोलॉजी की स्टेटमेंट है। हमेशा इनको ऐसे कहा करें कि दुनिया में कुछ लोग ऐसे हैं जिनको कुरान नहीं मानता, जिनको कुरान रिकग्नाइज नहीं करता, जिनको अल्लाह ताला अपने कबीले में रिकग्निशन नहीं दे रहे। सो जब आपकी ये साइकोलॉजी होगी तब आपको पता चलेगा कि कुरान पाक में एक भी आयत ऐसी नहीं है जिसमें कोई रिक्वेस्ट की गई हो, कोई एक भी आयत ऐसी नहीं है जिसमें कि अल्लाह ताला जो है वो अहकाम के अलावा किसी और तरीके से इम्पेरेटिव स्टेटमेंट के अलावा कुछ स्टेटमेंट नहीं। अल्लाह जब भी किसी मामले का हुक्म आता है तो बकायदा एक बादशाह के तौर पे हुक्म आता है। एक मुसलमान अगर इस किताब के ऊपर आ जाए तो ही इज गोइंग टू हैव अ वेरी सुपीरियर साइकोलॉजी एंड यू बेटर हैव अ वेरी सुपीरियर साइकोलॉजी अबाउट दिस। ये थोड़ा सा एड ऑन मैंने इसमें इसलिए बताया ताकि आप इसको इस किताब को इस फुरकान को समझें कि कितनी बड़ी चीज हमें अल्लाह ताला ने अता कर दी और हम इसको बेचते फिर रहे हैं। लिटरली दो तरीके का बेचना होता है ना, एक ये कि वो मिन्नतें करते फिर रहे हैं कि प्लीज इसको मान लो, और दूसरे वो जो कि इसकी बिना के ऊपर अपनी दुकान चमका रहे हैं, पैसे बनाते हैं उसको बेच बेच के या दुनिया में कोई भी फायदा उठाते हो। आई होप ये तीनों कैटेगरी के अंदर आपको सवाल का जवाब जो है ना वो अलग अलग एंगल से मिल गया हो।
मुझे पूछना था कि क्या बेसिकली इल्हाम हमारे एक तो उसकी रियलिटी है और दूसरा ये कि क्या वो हमारी इनेट मोरालिटी या इनर वॉइस को इन्फ्लुएंस कर सकता है?
नहीं, इल्हाम तो अल्लाह की आवाज है, अल्लाह ताला की गाइडेंस है जो फरिश्तों के थ्रू आए या अल्लाह ताला डायरेक्ट किसी के ज़हन में डायरेक्ट बात को डालें। इल्हाम के इसके अलावा तो जब नबियों को अल्लाह ताला अहकाम देते हैं उसको वही कहते हैं, और गैर नबी को अल्लाह ताला जब इल्हाम करते हैं तो उसको अलार्म कहते हैं बस।
मतलब ये कि वो भी हमारी एक इनर वॉइस ही बन जाता है ना।
आपकी आवाज करके वो क्या है?
मैं कह रहा हूँ कि इल्हाम भी अगर हो तो वो भी हमारी एक इनर वॉइस को इन्फ्लुएंस कर सकता है।
जी जी वो फुरकान में नहीं आएगा, वो इल्हाम जो है ना वो इनर वॉइस में ही आएगा, मगर जाहिर है इल्हाम जिसको असली इल्हाम कहते हैं, जो अल्लाह ताला की डायरेक्ट गाइडेंस किसी पे आ जाए और वो गैर नबी हो, उसे कोई फरिश्ता आके कोई बात कर ले, तो वो इल्हाम है। उसके अलावा कोई ख्याल आ जाए आपको तो वो इल्हाम थोड़ी है, वो हमारी हमें ये क्वालिफिकेशन क्राइटेरिया नहीं,
जी मैं
ये
ख्याल की बात कर रहा
क्वालिफिकेशन
हूँ।
ये सर्टिफिकेट किसी इंसान को नहीं मिला सिवाय अंबिया के, कि वो खुद ये क्वालिफाई करे कि ये तो अल्लाह की तरफ से मुझे ख्याल आया है, ये तो अल्लाह की तरफ से ये क्वालिफिकेशन क्राइटेरिया हमें कुरान पाक के थ्रू इंसानों को मिल गया है कि हम ये सोच सकें कि ये शैतान की तरफ से जरूर ख्याल आया है, मगर ये कोई नहीं कह सकता कि मुझे डायरेक्ट अल्लाह की गाइडेंस आई। शैतान की तरफ से ख्याल आने की क्या क्वालिफिकेशन है? कोई बुराई के ऊपर ख्याल आ रहा हो कि कर लूं, कोई गुनाह कर लूं, ठीक है, तो ये तो हम कह सकते हैं, मगर ये कोई नहीं कह सकता कि मुझे डायरेक्ट अल्लाह की तरफ से पैगाम, जब तक कि वो किसी फरिश्ते को देख ना ले और वो गैर नबी और फरिश्ता उससे खुद डायरेक्टली गाइडेंस ना दे रहा हो, जो कि होता है ऑफ कोर्स।
सही। अच्छा इसी से रिलेटेड साहिल भाई एक और वर्स है, चैप्टर 16 वर्स नंबर 9, उसकी उर्दू ट्रांसलेशन जो मौलाना मौदूदी उन्होंने ये की है।
आवाज कट रही थी,
हेलो जी, आवाज आ रही है आपको?
मुझे आवाज अभी तो आ रही है, मगर जो आपने कुरान पाक की
जी, मैं वापस बता
वो
देता हूँ।
बताई है,
चैप्टर 16 वर्स नंबर 9 और उसकी ट्रांसलेशन ये है कि और अल्लाह ही के जिम्मे है सीधा रास्ता बताना जबकि रास्ते तेरे भी मौजूद हैं, अगर वो चाहता हो तो तुम सबको हिदायत दे देता।
जी हाँ बिल्कुल बिल्कुल, सुनल क्या आया था, जी जी
जी
बिल्कुल,
तो यहाँ पे ये बताया जा रहा है कि अल्लाह ही के जिम्मे है कि वो हमें सीधा रास्ता बताए, तो इसको आप काइंडली इलेबरेट कर दें इस कॉन्सेप्ट को।
अच्छा आप मुझे आयत दोबारा बताएं, आपने आयत कौन सी पढ़ी है?
जी मैं वापस बता देता हूँ, और अल्लाह ही के जिम्मे है सीधा रास्ता बताना जबकि रास्ते तेरे भी मौजूद हैं, अगर वो चाहता तो तुम सबको हिदायत दे देता।
जी जी तो ये कुरान पाक मतलब इसके इसके अलावा क्या अल्लाह ताला ने मैंने आपसे कहा ना कि अगर अल्लाह ताला ने कुरान पाक के अलावा किसी को वन ऑन वन गाइड और वो गैर नबी हो तो ठीक है, कोई गैर नबी को अल्लाह ताला खुद गाइडेंस दे रहे हो और फरिश्ता आके उससे बातचीत करके उसको बता रहा हो क्या करना है तो एक अलग कहानी है, मगर अवाम के लिए तो सिर्फ कुरान पाक है जिसमें अल्लाह ताला ने इस बारे में बताया कि अल्लाह ने जिसको गाइडेंस दी, देख लो ये है साइंस, साइंस क्या है ये, अल्लाह ताला कुरान पाक में बता रहे हैं कि इस तरीके से सीधा रास्ता है। कुरान पाक के अलावा तो अल्लाह ताला ने अंबिया के मतलब आज के दौर में, आज के दौर का कोई भी बंदा ये नहीं उठ के कह सकता कि कोई और भी सीधा रास्ता है, कोई और होता तो नाउज बिल्ला अल्लाह के नबी अलैहिस्सलाम ने क्या खयानत की हमारे साथ, कोई भी खैर ऐसी नहीं थी जो नबी अलैहिस्सलाम ने हमारी आखिरत के लिए होती और ना बताई हो, कोई एक चीज नहीं छुपाई अल्लाह के नबी अलैहिस्सलाम ने, ठीक है। सो तमाम तर सीधे रास्ते की डेफिनेशन और उसकी एप्लीकेशन नबी अलैहिस्सलाम ने करके दे दी हमें, आपको ये बंदा कहे ना कि उस दौर में थी और इस दौर में ऐसा नहीं है, ठीक है, तो फिर उसको तो इस्लाम समझ ही नहीं आया ना, क्योंकि नबी अलैहिस्सलाम क़यामत के आखिरी दिन के वक्त तक की जितने भी मामला दुनिया में उन्होंने उनकी तमाम एप्लीकेशन करके दिखा दी उन्होंने, और अगर कोई ऐसा मामला हो जाता है कि जी ये तो मसला है और इसके ऊपर फतवा चाहिए, वो उस वक्त सहाबा के दौर में नहीं हो सका तो उसके लिए इज्तिहाद उलमा के लिए इज्तिहाद का दरवाजा इसीलिए खुला रखा, मगर सीधा रास्ता यही ही है कि जो नबी अलैहिस्सलाम ने कर दिया, इसके अलावा कोई सीधा रास्ता नहीं, और नबी अलैहिस्सलाम चलता फिरता कुरान थे, तो हज़रत आयशा की हदीस है ना कि किसी ने कुरान को दुनिया में देखना हो तो मोहम्मद बिन अब्दुल्ला सल्लल्लाहु अलैहि वसल्लम को देखे, सीधा रास्ता तो कुरान पाक के थ्रू करके दिखा दिया, कोई और होता किसी और तरीके से भी होता तो फिर हमें बता दिया जाता कि और भी कुछ तरीके हैं, और जो आयत का जो आखिर वाला हिस्सा वो तो क्लियर है, कुरान पाक से लोग गुमराह भी लेते हैं जिनकी नीयत में फतूर होता है वो फिर कुरान पाक पढ़ते हैं उनको और से और मामलात होते हैं, कुरान पाक का हदायत की किताब तब तक है जब तक अल्लाह ताला का इज़्ज़त ना हो पीछे कि इसको हदायत देनी है।
तो साहिल भाई इसमें फिर हमें मतलब किन साइंस को देखना चाहिए कि जब हम अपनी डेली लाइफ में कंफ्यूज होते हैं कि यार ये हम जो चॉइस कर
कोई
रहे
साइंस
हैं ये
नहीं
सेलेक्ट।
है, इस्लाम साइंस का दीन नहीं है। इस्लाम जो है ना, नबी इस्लाम की जो लाइफ है उसको रेप्लिकेट करने का दीन है।
मतलब आई मीन कि डेली लाइफ में अगर हमें कुछ प्रॉब्लम्स होते हैं कि हमें कोई चॉइस लेनी होती है रिगार्डिंग कोई हमारी जॉब हो गई करियर हो गई तो हमें अक्सर कंफ्यूजन होती है कि यार हम ये जो चीज़ करने के लिए जा रहे हैं वाकई में ये चीज़ सही है या नहीं है तो उसके लिए क्या हमें मशवरा हमारे उलमाओं से लेना चाहिए या हमें खुद बेसिकली इस तरह की इस्लामिक नॉलेज या तालीम हासिल करनी चाहिए कि हम एक लेवल पे आके डिसीजन मेकिंग कर सकें।
नहीं देखें, इसके अलावा क्या चाह रहा है आपके पास? जिसको दीन की समझ है उससे मशवरा करने के अलावा क्या चाह रहा है, क्या है आपके पास और क्या करेंगे आप?
सही है। अच्छा एक और साहिल भाई आपने अपनी एक वीडियो में ये कहा था कि द टुडेज यूथ नीड्स टू फॉलो एंड लुक अपॉन द पर्सनालिटी एंड सीरत ऑफ हजरत अली रज़ियल्लाहु अन्हु स्पेशली सिंस वी आर इन द एंड ऑफ टाइम्स। तो इस पे आप क्या फर्दर इलेबोरेट कर दीजिए कि हजरत अली को ही आपने स्पेसिफिकली क्यों कहा था।
जी, मैंने इसलिए कहा था क्योंकि जो मामलात हमारे जो है ना दौर के और जो आने वाले दौर के स्पेकुलेटिव मामलात हैं उसमें देखें, नबी अलैहिस्सलाम ने जो अपना जो मिशन था ना, वो जिस स्टेज के ऊपर आके हैंड ओवर किया था ना, अबू बकर सिद्दीक को या उमर बिन खत्ताब को रज़ियल्लाहु अन्हुम इन दिस केस द फर्स्ट 12 years, 13 point some months, ठीक है? तो वो एक मोमेंटम को कैरी करके उन्होंने आगे लेके गए थे, ठीक है? अगर वो मोमेंटम मिल जाए तो मैं हज़रत अली का नाम नहीं, उमर बिन खत्ताब का ही नाम लेता कि आप तो मामला जो है ना वो एक स्पीड को मेंटेन करने का है। हम तो इस वक्त जीरो पे आ चुके हैं ना, तो जीरो पे आने के बाद मुझसे ये सवाल किया था कि कौन से सहाबी को एम्यूलेट किया जाए। तो इस दौर में जो जिस सहाबी की जो लाइफ है वो सबसे ज्यादा करामद है, वो जो है वो एक सेकंड मुझे हो, एक सेकंड में देखिए मुझे आवाज आ रही है कि नहीं।
जी आ रही है आपकी आवाज।
जी, तो जिस सहाबी का मैंने कहा कि इस दौर में सबसे ज्यादा, देखें जिस तरह का दुश्मन होगा उसी तरह के हथियार चाहिए होंगे आपको। तो इस वक्त जो इंटेलेक्चुअलिज्म की लड़ाई है ना, वो जो साइंस जीतने की कोशिश कर रही है बार बार, और आई एम प्रीटी श्योर जीत भी रही है, इसमें कोई दो राय तो नहीं है, वो एडमिनिस्ट्रेटिव स्ट्रेंथ ऑफ उमर खत्ताब से नहीं बल्कि इंटेलेक्चुअल स्ट्रेंथ ऑफ अली बिन अबी तालिब से जीत सकेंगे हम। अली बिन अबी तालिब रज़ी अल्लाह अन्हु जो है वो अपने इंटेलेक्चुअल स्ट्रेंथ का मुजाहरा और तमाम तर अपने दौर के तमाम तर मामलात को जिस तरीके से डील कर रहे थे, लोग अली बिन अबी तालिब को कैसे जानते हैं आप बताएं ना, खुद सोचें। अली बिन अबी तालिब को उनके इल्म की बिना पे जो स्ट्रेंथ जो 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 तकवीयत हासिल थी ना, वो किसी और सहाबी को नहीं थी।
इल्म और हिकमत की बिना पे जाना जाता
सो
है उनको।
इस वक्त तला आपका या तो कनेक्शन में मसला है या फिर मेरे कनेक्शन में मसला, क्योंकि आप जब भी बात करते हैं और जरूरी बात होती है मुझे उसको समझ नहीं आती, तो दोबारा से पूछिए।
जी मैं कह रहा था कि इल्म के अलावा इल्म के साथ साथ हिकमत की भी उनके बारे में कहा जाता है।
हिकमत जो है ना वो इल्म की सब कैटेगरी है, याद रखिएगा, हिकमत का भी इल्म होता है। हिकमत इज नॉट अनदर कैटेगरी अदर देन सेंस ऑफ नॉलेज दैट अली बिन अबी तालिब और एनीवन वुड हैव। सो अली बिन अबी तालिब मैंने इसलिए कहा, और मैं उन्हीं उन्हीं को जो है ना वो टॉर्च समझता हूँ, नॉट जस्ट बिकॉज द फैक्ट के उनकी अपनी हिस्ट्री और उनकी अपनी लाइफ में क्या क्या जो है ना वो मामलात हैं, बल्कि जिस वजह से अली बिन अबी जिस हथियार को अली बिन अबी तालिब ने इस्तेमाल किया दुनिया के लिए लोगों को उस दुश्मन के खिलाफ लड़ने में आसानी देने के लिए, वो उनका इल्म और उनकी वो फरासत थी कि इस वक्त इनको ये जहनी लड़ाई चल रही है तो जहनी लड़ाई करें। बंदे मारना तो मकसद नहीं है ना किसी मुसलमान का, तो बचाना है तो फिर उनको जिस तरह का मर्ज है उसी तरह की दवा देंगे। तो इस वक्त सबको दिमागी मर्ज है, सबको अब नफ्सियाती मरीज है, कोई साइंस को की बिना पे मुलहिद हो रहा है, तो कोई अपने गम की बिना पे मुलहिद हो रहा है, कोई 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 ना कोई जस्टिफिकेशन चल रही है। इस वक्त आप देख लें पूरा का पूरा मीडिया और सोशल मीडिया, आम आवाम, ऐसे ऐसे बंदे इस वक्त इन्फ्लुएंशियल हैं जो कि पिछले एटलीस्ट 1200 सालों के अंदर अंदर उन लोगों को वो एस्टीम और वो पॉपुलैरिटी और वो रीच नहीं थी उनकी जितनी कि आजकल के इंटेलेक्चुअल्स को है। तो जब लड़ाई ही इस बात की हो रही है कि कोई बंदा अल्लाह सबसे बड़ा, देखें एक डॉक्टर के पास आप जाते हैं ना और आप कहते हैं पेट में दर्द है, तो सबसे पहले वो फेटल डिजीज को रूल आउट करता है, वो चेक करता है कैंसर तो नहीं है, वो चेक करता है अल्सर तो नहीं है, और वो सारे के सारे टेस्ट आपसे लेता है पहले वो किसी भी लैब के थ्रू। जब वो टेस्ट पूरे क्लियर हो जाते हैं तो फिर वो छोटी जो है ना एबरेशंस के ऊपर जाता है कि चलो कोई बदहजमी हुई होगी, किसी को सर में शदीद दर्द हो तो पहले उसको उसके MRI होता है ताकि देखे कोई क्लॉट तो नहीं है ब्रेन का, कोई और यू नो एनी सॉर्ट ऑफ ट्यूमर तो नहीं है, या फिर रेगुलर मसाइल के अंदर जो सबसे मोस्ट क्रिटिकल है, क्योंकि सबसे पहले तो मोस्ट फेटल सबसे खतरनाक चीज को सबसे रूल आउट पहले किया जाता है, क्योंकि किसी को अल्सर और हम दवा देते रहेंगे तुझे बदहजमी है, खाना उसने जो है ना बहुत ज्यादा खा लिया था मगर अल्सर का टेस्ट ही ना हुआ उसका, तो फिर उसकी तो अल्सर और खराब हो जाएगी तो वो तो फिर नहीं बचेगा। सो वी डू अ वेरी कॉमन सेंस एनालिसिस ऑफ द प्रॉब्लम हियर कि सबसे सबसे क्रिटिकल प्रॉब्लम को सबसे पहले सॉल्व करें और उसके बाद छोटे मसाइल की तरफ आए, अगर वो नहीं है कोई बड़ा मसला तो फिर छोटे मसले सॉल्व करते हैं, मगर अगर एक बड़ा मसला भी है और एक छोटे मसला भी है तो आप खुद बताएं ना सबसे पहले आप क्या सॉल्व करेंगे। ऑफकोर्स बड़ा मसला पहले सॉल्व करेंगे। तो इस वक्त की जो दुनिया है ना उसको ये बड़ा मसला नहीं है कि पैसे किस मुल्क के पास इकोनॉमिक स्ट्रेंथ सबसे ज्यादा है, हमें क्या लेना है इंडिया में के पास इकोनॉमिक स्ट्रेंथ है या ईरान के पास, जापान के पास या पाकिस्तान के पास, हमें तो ये, हम तो मुसलमान हैं, हमें तो पता है कि यार जितनी मर्जी इकोनॉमिक स्ट्रेंथ हो किसी भी दुनिया में किसी मुल्क की, अल्लाह ताला ने तारीख पे तारीख बताई हमें, मतलब हिस्ट्री के कितनी कितनी कौमों को क्या क्या तरक्की मिली थी इकोनॉमिकली। सूर्य काफ में नहीं, वो एक बाघों वाला और एक वो वाला बंदा जो कि अपने उसके ऊपर किबर करता है कि देखो ये मेरे बाघ और सब जो कौम है और द पीपल ऑफ द टू गार्डन्स एंड देन देयर इज सो मेनी ना जो कि फिरौन से मतलब फिरौन की उस साइकोलॉजी के ऊपर आ जाते हैं कि हमारे पास इकोनॉमिक स्ट्रेंथ बहुत ज्यादा हो गई है। सो वी आर प्लेइंग द सेम गेम बाय द वे, फिरौन भी इसी गेम का चैंपियन था, हम भी उसी गेम की तरफ, हम गेम के वही खेल रहे हैं, बट देयर इज नॉट गोइंग टू डिटरमिन एनीथिंग। अगर हम जीत भी जाएं इकोनॉमिक स्ट्रेंथ के अंदर तो कोई फायदा नहीं, समझ लें फिर कोई आर्ग्यूमेंट दे के नहीं, वो इकोनॉमिक स्ट्रेंथ नहीं, वो साइंस एंड टेक्नोलॉजी के ऊपर ह्यूमन लाइफ के स्टैंडर्ड्स के ऊपर लेके जाने की कोशिश कर रहे हैं। तो ठीक है, जब तक कोई इमोर्टैलिटी के ऊपर कोई ऐसी कोई जो है ना जस्ट नहीं लगा रहे तब तक तो वो ज्यादा से ज्यादा टाइम एक्सटेंड कर रहे हैं दुनिया में लाइफ का, मरना तो फिर भी है सबने। सो जो असली कहानी है वो ये कि अगर एक बंदे की लाइफ को 100 साल से 200 साल भी कर दें और दूसरी तरफ 50,000 साल का एक दिन वेट कर रहा हो हमारा, ठीक है, और उसके बाद पता नहीं कितने सौ हजार लाखों साल की एक लाइफ पूरी की पूरी लाइफ वेट कर रही हो, तो फिर आपको खुद पता चल जाएगा कि सबसे जरूरी जो है ना मामला, जो सबसे ज्यादा प्रॉब्लम है ना वो क्या है, कैंसर इस केस में कैंसर क्या है और रेगुलर बदहजमी का मामला क्या है, तो पता चलेगा दुनिया की तमाम तरह मामला पास एक छोटा सा सर का दर्द ही है जिसका कोई ताल्लुक ट्यूमर से नहीं है, कोई ताल्लुक किसी और क्लॉटिंग या कैंसर से नहीं है। असल में अगर किसी चीज को कैंसर या ट्यूमर कहा जाएगा तो वो हशर के दिन को या क्यामत में दोज़ख के डिसीजन को कहा जाएगा, तो सबसे पहले तो उसको ट्रीट करेंगे ना। सो उसको इस वक्त देखेंगे कौन सी बीमारी है जो उस तक लेके जा रही है, तो सबसे पहले तो इंटेलेक्चुअली जो सुपीरियर रेस डिक्लेयर की जा रही है कि वो जो जो साइंसदान हैं या जो फिलोसफर्स हैं उनके थ्रू अल्लाह के खाली नाउज बिल्ला अल्लाह ताला के खाली होने को ही उन्होंने रिजेक्ट करना शुरू कर दिया, बाकी के अहकाम तो बहुत बात की बात है, कुरान को माने नबियों को माने वो अल्लाह को मानना छोड़े हैं, और हमारे मुसलमानों के बच्चों की बात कर रहा हूं मैं, तो सबसे पहले तो इसका ट्रीटमेंट किया जाएगा। अल्लाह को मानने के बाद अगर कोई शराबी है, कोई जानी है, कोई राशी है, वो एक छोटा मामला है, एक बंदा अल्लाह को ही नहीं मान रहा, इससे बड़ा क्या मामला होना है। सो उमर बिन खत्ताब या उमर अबू बकर सिद्दीक या कोई और साहबी का नाम ले लें आप, कोई और साहबी का नाम ले लें, वो वाले स्टैचर के ऊपर नहीं आता ना उस इस वॉरफेयर के अंदर जो अली बिन अबी तालिब के पास, इस स्टैचर के ऊपर बच्चों को अगर ट्रेन किया जाए ना कि इस लड़ाई को मतलब ये वाली गोलियां चल रही हैं जो कि आपके जहन के ऊपर डायरेक्ट फायर करेंगी, और ये आपको अलग के कॉन्सेप्ट के खिलाफ बात लेके जाएंगी, और हजारों बच्चे रोज कत्ल हो रहे हैं इस गोली से, क्यामत वाले दिन के कत्ल की बात करूं मैं तो। फिर अली बिन अबी तालिब से बेहतर क्या एक मिसाल है, जिसने नाजुल बलागा नहीं पढ़ी, जिसने अली बिन अबी तालिब के तमाम तर उस इंटेलेक्चुअल डिस्कोर्स को डिस्कवर करने की कोशिश नहीं की, उसके पास कौन सी तैयारी है इल्हाद से बचने की? ये कुछ रेगुलर आलिम या बाद के किसी आलिम की इतनी मजाल तो नहीं कि अली बिन अबी तालिब की हिकमत को पहुंच सके कि किस तरीके से डील करना है। सो हीरो छोटे बनाएंगे तो फिर बोने ही निकलेंगे, और अगर हीरो बड़ा बनाएंगे तो फिर आप उस हीरो तक जो शायद ना पहुंच सके मगर आप बोने नहीं होंगे कभी। सो यही हो रहा है। आप देखें किसी भी लेवल पे मुकालमा देखें, रिचर्ड डॉकिंस का हो या सैम हैरिस का हो, किसी का भी देख लें तो आपको पता चल जाता है कि चारों खाने चित्त हो रहा है बेचारा जाके जाके। क्यों? क्योंकि साइकोलॉजी गलत है, इल्म बिल्कुल थोड़ा है, और उसको वो वाले हथियार मिले ही नहीं थे। वो हाइड पार्क की डिबेट्स में देख रहा होता, मिनतें कर रहे होते हैं लोगों का, मान लो भले अल्लाह को मान लो, मतलब कुछ सोचने वाली बात है। ये कौन सी साइकोलॉजी से इस्लाम को फैलाया जा रहा है? बहरहाल ये एक सेकंड डिस्कशन है। आई होप यू अंडरस्टैंड कि जिस तरह की गोलियां चाहिए, जिस तरह का हथियार चाहिए, उसी तरह का आप देखेंगे उसका एक्सपर्ट कौन है वाले हथियार बनाने। इसलिए मैंने अली बिन अबी तालिब को कहा है, बिकॉज घरों के अंदर अपने बेडरूम्स के अंदर बैठे हुए 15-16-17 साल के बच्चे इस वक्त क्यामत वाले दिन के अंदर कत्ल हो रहे हैं। यहाँ पे बैठे बैठे पता ही नहीं हमें कि हमारा बच्चा, हम सोचते हैं खाना खा के सोने गया है, और वो खाना खा के वो असल में डायरेक्ट दोजख की तरफ दरवाजा खोलते हैं। वो बेडरूम का दरवाजा नहीं, दोजख का दरवाजा खोल रहे हैं अपने घरों में। हम क्यों? क्योंकि वो यूट्यूब पे बैठता है और जाके एथिज्म के लेक्चर से इंस्पिरेशन ले रहा होता है, और देखता है मुसलमानों के पास तो बिल्कुल गलत किस्म के आर्ग्यूमेंट्स हैं, और इसका मतलब है कि इस्लाम ही गलत है। 12-13 साल के बच्चे को इतना शऊर तो नहीं आता कि उसको पता चले कि कंपैरेटिव जो है ना, जो एनालिसिस और वेट कैसे देना होता है किसी आर्ग्यूमेंट को। वो तो देखता है कि किस तरीके से ह्यूमिलेट हुआ एक मुसलमान। सो बाकी के जहाद तो बाद में होंगे, जो घर से बाहर जाके ट्रेनिंग लेके करने है किसी ने, ये वाला जहाद तो सबसे पहले करें कि जो जहनों के अंदर हो रहा है, और बच्चों को बगैर कोई गोली चलाए वो दोजख में भेज रहे हैं, बगैर कोई मतलब सियासत किए वो लोग इस्लाम से फारिग बाहर निकाल रहे हैं। तो अली बिन अबी तालिब से बड़ा क्या नाम ले सकता हूँ मैं नबी अलैहिस्सलाम के बाद।
ठीक है, जज़ाकअल्लाह साहिल भाई, आपने बहुत अच्छे तरीके से एक्सप्लेन किया। तो अगर हम इसको आगे देखें, एज ए यूथ एंड बीइंग यंग, अगर हम जो जितने भी लोग हैं जो अपनी 20s में हैं, तो आप क्या सजेस्ट करेंगे कि हमारा गोल्स क्या होने चाहिए विद रिस्पेक्ट टू गेनिंग नॉलेज एंड प्रैक्टिकल एक्सपीरियंस बिफोर वी रीच द एज ऑफ 30-35 एंड द एज ऑफ मैच्योरिटी दैट इज 40 years?
जो पहले सवाल का पहला जो हिस्सा है ना, वो मुझे, मैं आई होप आई गॉट इट कि आपके गोल्स क्या होने चाहिए नॉलेज और प्रैक्टिकल एक्सपीरियंस के। देखिए नॉलेज का तो कोई साल मुकर्रर ना करें, नॉलेज तो बेशक आप 95 साल के हैं, नॉलेज तो आपने फिर भी लेते रहना है। उस वक्त तो उसका गोल यही होना चाहिए कि मेरा जो है ना ये सफर जो है वो लामहदूद है, आखिरी दिन मरते वक्त भी मुझे कुछ ना कुछ सीखना है जितनी मर्जी उम्र हो जाए। जो स्किल है ना, स्किल एज ए मुस्लिम, वो क्या चाहिए एक मुसलमान को, तो सबसे पहले तो मैंने उसे कहा ना, उसका इंटेलेक्चुअलिज्म का जो है ना वो दौरा शुरू हो जाना चाहिए। इंटेलेक्चुअलिज्म का दौरे का मतलब है ही शुड बी लिसनिंग टू एंड रीडिंग अबाउट ऑल अबाउट व्हाट द इस्लामिक फिलोसफी इज ऑल अबाउट। एंड जब तक वो बचपन से इस पर ट्रेन नहीं होगा ना कि इस्लाम क्यों के आंसर कैसे देता है, तब तक वो किसी और बंदे की फिलोसफी नहीं समझ सकता, वो किसी ना किसी के ताबे हो जाएगा। सबसे पहले उसको नबी अलैहिस्सलाम के ताबे करें ना। इसलिए मैं कहता हूँ ना कि कुरान से भी पहले सीरा पढ़नी जरूरी है। साइकोलॉजी तो समझ आए आपको कि कुरान समझना कैसे है। तो ये जो है ना, ये स्किल बहुत जरूरी है कि आपको डिस्कोर्स का पता हो कि इंटेलेक्चुअल डिस्कोर्स क्या होता है, किसी बंदे से बात करते वक्त मंतकी मामलात क्या होते हैं, लॉजिकल बेस ठहराई कहाँ पे गई है, किस बेस के ऊपर ठहराई गई है, किसी एक आर्ग्यूमेंट का वेट कैसे मेजर करते हैं। लोगों की 10-10 million की फॉलोइंग देख के यूट्यूब के ऊपर आम बच्चा उसी वक्त ताबे हो जाता है कि यार ये ऐसे सारे के सारे लोग तो नहीं पागल ना जो उसको फॉलो कर रहे हैं, हालांकि उस बंदे के आर्ग्यूमेंट्स में बैठी हो तो वो इतनी सतही और अवामी बातें करता है, लोग इसी वजह से उसको तरफ अट्रैक्ट होते हैं क्योंकि वो डीपर आर्ग्यूमेंट दे ही नहीं रहा होता, वो आम सी बातें कर रहा होता। और हमारा बच्चा परेशान हो सकता है, ये तो बहुत कोई इंटेलेक्चुअल चीज है। आप इतना वक्त गुजर चुका है दुनिया को, इंसानों को, और ये पहली दफा नहीं है कि इस तरह के मामला डिस्कस हो रहे हैं। ऐसी ऐसी किताबें गजाली की जो है वो आंसर करती हैं। फॉर एग्जाम्पल मिसाल दे रहा हूँ, एक गजाली नहीं है, मैं आपको 50 नाम अभी बताऊं तो ज्यादातर अरबी हैं, तो इसलिए लोगों ने पढ़े नहीं होंगे, गजाली भी नहीं पढ़ा होता किसी ने तो। बहरहाल सो जाफर सादिक के देखें आर्ग्यूमेंट्स एथिज्म के खिलाफ, इससे अच्छे आर्ग्यूमेंट्स मैंने आज तक किसी बंदे के बस में नहीं किए कि जो जाफर सादिक के उस आर्ग्यूमेंट को के करीब ही पहुंचे, वो इल्हाद का किस तरीके से जवाब देते थे। मैं मिसाल इसलिए दे रहा ताकि आपको पता चले कि मुस्लिम्स हैव डन ऑल द वर्क। मैंने तो आज तक कोई नया मामला नहीं सुना, ना किसी डॉकिंस से ना किसी हॉकिंस से, कि जो कि जिसका जवाब जाफर सादिक ने ना दे दिया हो पहले से। या अगर किसी ने कोई किसी लोअर कैटेगरी की बात की है जो कि तो वो बाकी के वो उल्मा देते रहे। मैंने अपनी लाइफ में कोई नया आर्ग्यूमेंट नहीं सुना कि जो कि पुरानी कुतुब में आंसर ना किया गया हो। अब मसला यह है कि सवाल जवाब तो नहीं खिलाना ना बच्चों को, बच्चों को तो सोचना सिखाना है कि किसको कैसे इसका क्राइटेरिया मेजर कैसे करते हैं। वो स्किल जो है ना सबसे पहले आपको चाहिए, और वो है कोई 10 से 15 साल की स्किल, मैं आपको अभी बता रहा हूँ। जितना मर्जी बड़ा इंटेलेक्चुअल घर में पैदा हो जाए, उसको लगेंगे ग्लोबल स्टैंडर्ड्स को पहचानने में और फिर अपने आप उन स्टैंडर्ड्स को ऊपर ऊपर की सतह पर लेके जाने के लिए ये 10-15 साल तो लगेंगे। ये अगर आप पहले शुरू कर दें, मतलब 15 साल से लड़के की या लड़की की शुरू कर दें, तो वो 30-35 तक शी और ही विल बी सुपर सुपर इक्विप्ड कि किस तरीके से मैंने इस फलसफे को हैंडल करना है जो अल्लाह के नबी अलैहिस्सलाम से हम तक पहुंच चुका है, कुरान पाक को समझना कैसे, की एप्लीकेशन क्या। अभी मैं मिसाल देता हूँ, अभी मुसलमान कोई साइंस की बात करते हैं तो वो सूडो मुस्लिम जो है वो कहना शुरू कर देते हैं कि देखा है हमारा अपना वक्त आया तो हमारी वाली नॉलेज ही इस्तेमाल करनी पड़ी। जैसे कि न्यूटन ने कोई ऐसी कोई चीज लिख दी थी जिसकी बिना पे ग्रेविटी शुरू हुई थी। तो सोचें अगर न्यूटन की किताब के बाद से ग्रेविटी शुरू होती ना, तो ये फिजिक्स जो है ना वो न्यूटन की वो मिल्कियत होती। सोचें कि वो क्या कह रहे हैं, इसका मतलब तो ये हुआ कि हम उनको ये कह दें कि अच्छा तो तुमने उर्दू बात जबान शुरू की, तो इसका मतलब है कि तुम्हें इस्लाम का सहारा लेना पड़ा क्योंकि उर्दू तो मुसलमानों की जबान है इधर। सो इतना इतना एक हॉलो सा आर्ग्यूमेंट जो हमें मिलता है ना, जिसकी बिना पे जो मौलवी हजरात हैं वो साइंस को साइंस से दूर जा रहे हैं कि साइंस तो गोरों का इल्म है, नाउज बिल्ला। और जो लेफ्ट विंगर्स हैं हमारे जो कि मुसलमान भी हैं मगर वो इस्लाम से इसलिए दूर हट रहे हैं बिकॉज वो जो रिप्रेजेंटेशन ऑफ इस्लाम है ना जो जिन लोगों के हाथ में, वो उनके एटीट्यूड की वजह से वो मतलब पूरे मतलब गाड़ी का ड्राइवर गाड़ी गलत चला रहा है और वो गाड़ी की कंपनी को के ऊपर जो है ना वो उसके खिलाफ प्रोपेगेंडा कर रहे हैं कि कंपनी जो है ना ये ठीक नहीं है, हालांकि उनको पता है कि ड्राइवर गाड़ी गलत चला रहा है मगर फिर भी कंपनी को ही वो गालियां दे रहे हैं। सो ये मैं क्यों आपको ये बता रहा हूँ कि इसमें इसमें आपने एक लफ्ज इस्तेमाल किया अपने सवाल में मैच्योरिटी का, तो मैच्योरिटी जो है ना उसको आते आते वक्त लगता है। 40 साल का बंदा मैच्योर हो गया, सॉरी ऐसा कुछ भी नहीं है, फिजिकली मैच्योर हो गया, उसके ऑर्गन्स मैच्योर हो गए जिस्म के, उसकी उसकी उसके मुंह पे झुर्रियां आने शुरू हुई है, इसका ये मतलब नहीं है कि वो जहनी तौर पर मैच्योर हो गया। मैंने 60-60 साल के जो है ना फिजिकली मैच्योर लोगों को जो बचपना करते हुए देखा है ना, इवन ब्यूरोक्रेसी में, इवन थियोलॉजी में इंटेलेक्चुअल डिस्कोर्स बयान करने आते हैं, तो पता चलता है कि 8th grade की मेच्योरिटी है इनके अंदर, जो 8th class का बच्चा होता है उस लेवल की इनके वो हैं डिस्कोर्स। सो मेच्योरिटी जो है ना वो जहन की जो मेच्योरिटी है वो किताबों के अंदर एक्सपोजर ले लेके ही आएगी, और लोगों के बयानात सुनने से नहीं, लोगों के लेक्चर सुनने से जो कि उलमा हैं उनके, और ना सिर्फ इस्लाम के उलमा बल्कि तमाम तर उलमा जो किसी भी इल्म के माहिर हों उनको सुना और पढ़ना जरूरी है। इवन कुरान ने भी दावत दी है कि उनसे जाके रुजू कर लो कि जो इल्म रखते हैं। अल्लाह ने ये नहीं कहा कि उनसे जाके रुजू करो जो मोमिनीन है, मतलब जब तक इंटेलेक्चुअलिज्म की बात हो रही है। सो जहां से मर्जी लें, इल्म मोमिन की मिरास है, जहां से मिले ले लो, वो तो हदीस है। सो अंडरस्टैंड के बाय द एज ऑफ मैच्योरिटी यू कुड बी 35 एंड यू कुड बी 65, same people could be you know equally mature if mentally mature if they are in the right course, and same people could be totally immature and physically mature if they are not on the right course. So baki ke jo aap jo keh rahe hain na ke दुनिया के मामलात को, उनके प्रैक्टिकल एक्सपीरियंस को, पता नहीं आप ने आपका क्या मतलब लिया, मैंने इसको प्रैक्टिकल एक्सपीरियंस का मतलब लिया कि अपने आप को अलग अलग जगहों के ऊपर जो है ना वो अपनी इस हुनर को आजमा के टेस्ट करें कि आप कितने पानी में। जब आप जब तक आप एप्लीकेशन ऑफ नॉलेज पे नहीं आएंगे तब तक नॉलेज का तो कोई अचार नहीं डालना ना हमने। सो डू दैट step by step and see where it leads you to and how, what kind of league are you playing into and what is the standard of your own league.
Okay, Jazakallah Sahil bhai. Now coming on to the participants, Zainab, aap ne hand raise kiya hua hai to aap please unmute karke apna question puchiye.
Assalam alaikum.
Wa alaikum assalam. Ji,
मैं बिनते जैनब वसीम, मैं मैंने आपसे दो सवाल पूछने थे अगर आपके पास टाइम हो तो। मैं पहला सवाल मेरा ये है कि जैसे कि आपको पता है एवरीथिंग एज अ क्रिएटर, जैसे कि अगर आप जिस डिवाइस पे मेरे से बात कर रहे हैं उसका भी एक क्रिएटर है, तो ये कैसे हो सकता है कि अल्लाह ताला का कोई क्रिएटर नहीं है? लाइक ऐसा तो नहीं है ना, आप मेरे अल्फाज को गलत ना लीजिएगा, जैसे ऐसे ही अल्लाह ताला प्रकट हो गए कहीं से, ऐसा तो नहीं ना हो सकता? मतलब कि कुछ ये बात आज तक मेरे समझ नहीं आई मुझे।
देखें, जो क्रिएशन का जो मामला है ना, क्रिएशन का किसी भी चीज को, किसी भी चीज के साथ जो है ना वो उसकी सोर्स से इकट्ठा करना, इसको क्रिएशन कहते हैं ना। फॉर एग्जांपल मैंने एक मशीन बना ली, तो मशीन के अंदर जो कुछ भी है ना वो बाय द एंड ऑफ द डे एटम्स, इलेक्ट्रॉन्स, प्रोटॉन्स ही है ना, उनको इकट्ठा किया गया ना।
जी जी,
समझ रहे अभी? हाँ। सो इसकी जो कॉम्पोजिशन है ना ऑफ डिफरेंट shapes of matter or you know in even metaphysical things, hum to ye bhi mante ke farishte bhi Allah ne hi banaye na, halanki physics to farishton ko bhi nahi manti, theek hai? So ye jo ikattha karne ki jo composition hai na, jo the art of doing all of this, this itself was created since we were born after this whole creation, so we think everything is created, but samajhe, halanki jo creation ka jo mamla hai na, ye bhi itself, this very mechanism is invented by Allah subhanahu wa ta'ala. Okay? Mm. So, since he started this whole machine of creation, isko Allah ta'ala musawwir kehte hai na, musawwir. Ke Allah ta'ala sabse pehle envision kiya musalmanon ko, ye baat falsafe mein batai jati hai, bharal mein abhi falsafa nahi khola, ki hum jitne bhi log hai na, ye asal mein Allah ta'ala ke zehen mein hai. Okay? Okay, so हम चूंकि creation है और हम देखते हैं creation हुई भी है पहले से सारा कुछ, तो we think that you know everything has to be created. No, no, everything does not have to be created. मैं आपको बहुत बहुत general बात कर रहा हूँ क्योंकि मैं एक बड़ी variety of मतलब different level के लोग इस audience में, बच्चे भी हैं, लड़के लड़कियां और बुजुर्गान, so मैं आपको फलसफे के अंदर नहीं जा रहा हूँ, इसका philosophical answer कोई और है। मैं आपको बहुत सिंप्लीफाइड आंसर दे रहा हूँ कि अल्लाह ताला इज द फर्स्ट बीइंग हु स्टार्टेड दिस आर्ट ऑफ क्रिएशन ना, उसके बाद से सारी चीजें रिक्रिएट हुई हैं, क्रिएट नहीं हुई। इंसान तो कुछ भी क्रिएट नहीं करता ना। फॉर एग्जांपल मैंने लैपटॉप बनाना है ना, किसी ने तो लैपटॉप बनाया होगा ना, इसके ऊपर ये सेशन चल रहा है, तो लैपटॉप के लिए जो जितने भी मुरक्कबात है ना वो पहले से क्रिएटेड थे, सो आई जस्ट रिक्रिएटेड ऑल ऑफ देम एंड रीअरेंज्ड देम। ओके, सो वी डोंट क्रिएट, वी रिक्रिएट। अल्लाह इज द ओनली बीइंग हु क्रिएट्स, एवरीवन एल्स रिक्रिएट्स।
आपसे एक और सवाल था, मैं पूछना चाह रही थी कि म्यूजिक हराम है? मतलब
आपकी उम्र कितनी है पहले ये बताएं।
मेरी उम्र 15 साल है।
अच्छा, तो ये हराम हलाल के क्वेश्चन जो है ना जितने भी हैं, ये आपने ना मुझसे नहीं पूछने। ओके,
वो गए। अच्छा,
क्योंकि ये सवाल जो है ना, ये आपने उस बंदे से पूछने जो क्वालिफाइड टू आंसर दिस क्वेश्चन है। आई एम नॉट qualified to answer haram halal questions. Okay, usko mufti kehte hain, mufti. Okay, Zainab
ji,
mufti is the person who has a certificate, he has spent decades understanding this. So behral aapko aur mujhe dono ko jo ilm hai na is bare mein ki music ko haram hi qarar diya gaya hai, okay, magar ye क्यों क्या ये हराम है कि नहीं है, ये इसकी लेजिस्लेशन क्या है, हदूद क्या है, सजा क्या मिलेगी, ये सब किसी मुफ्ती साहब से पूछ।
अच्छा ये तो ठीक है, वो हराम हलाल आप नहीं बता सकते, पर हम लोग म्यूजिक से दूर कैसे रह सकते हैं? मतलब कि म्यूजिक तो वो तो सबको पता है एक बुरी बात है, वेस्ट ऑफ टाइम है, अल्लाह ताला से दूर करता है, वो सबको पता है, और इसके अलावा अब इंसान कैसे दूर रह सकता है अब इससे?
आप ये बताएं, म्यूजिक पहले आया था, इंसान पहले आया था?
इंसान पहले आया था जी।
तो जब तक म्यूजिक नहीं आया तब तक इंसान क्या करते थे?
नहीं इंसान करते तो थे, पर अब आपको पता है ऐसा टाइम है कि हर जगह पे हमें म्यूजिक, ड्रामास की ओएसटी से लेके नात तक, फिर कवाली एंड ऑल, और फिर हमारा नेशनल एंथम, हर जगह पे म्यूजिक है। हम लोग कैसे बच सकते हैं म्यूजिक से? म्यूजिक ने तो हम लोग को ऐसे अब जकड़ लिया, मतलब कि हर हर जगह पे म्यूजिक, आप सुने हर जगह पे है, अब हर जगह पे हम लोग कानों में उंगलियां डाल के तो नहीं ना चल सकते, ऐसे तो जिंदगी नहीं गुजरेगी।
ऐसे जिंदगी नहीं गुजरेगी, सही कहा आपने। जैनब, कोई 800-900 साल बाद ना इसी तरह एक सेशन हो रहा होगा, पता नहीं उस वक्त क्या जूम की तरह का क्या क्या सॉफ्टवेयर होंगे, क्या दुनिया होगी, मगर उस वक्त ना इतने बड़े बड़े गुना आम हो चुके हुए होंगे कि मैं उसका बयान अभी नहीं करना चाहता आपसे, बट यू कैन इमेजिन एनी थिंग यू कैन इमेजिन वो आम हो चुका होगा, ठीक है। तो उस वक्त एक लड़की इसी तरीके से 15 साल की बच्ची पूछेगी किसी भी ऐसे बंदे को जो थॉट बिल्डिंग करने की कोशिश कर रहा है, वो कहेगी कि इस वक्त तो ये गुनाह इतना आम हो चुका है कि हर बंदा कर रहा है, तो मैं कैसे बच सकती हूँ उससे, ये तो हम बच ही नहीं सकते इससे, ठीक है। तो मैं और आप इस वक्त बैठ के ना उस 1000 साल बाद उस बच्चे के बारे में सोचते हैं, उस लड़की के बारे में, कि उस लड़की को क्या करना चाहिए उस वक्त, वो वाला गुनाह कर लेना चाहिए सब कर रहे हैं, या बिल्कुल सही काम के ऊपर कोशिश करनी चाहिए कि नहीं मैं अकेली भी बच गई ना तब भी गलत नहीं करूंगी, क्योंकि मुझसे मेरा अपना सवाल होगा, इसलिए नहीं होगा कि दुनिया क्या कर रही थी, मुझसे ये सवाल होगा कि तुमने क्या किया।
पर अगर अब देखिए आपको मेरे लिए रास्ता नहीं है कल, हाँ जी वो तो ठीक है, वो तो ठीक है, पर ये देखें अब कल मेरी दोस्त आके मुझे कहती है कि तुझे पता है वो तलहांजुम का नया रैप आया, जाके सुन। अब मैं खुद को कैसे रोकूं, मैं भी तो बचपन से म्यूजिक सुन रही हूँ, मैं घर में उसी उसी माहौल में बड़ी हुई हूँ, अब कोई मेरे पास ऐसा गाना गाए जो मुझे आता है तो फिर मेरे तो अब मैं इतना तो कंट्रोल नहीं है ना मेरा खुद पे कि मैं खुद को रोक सकूं वो गाना गाने से। अभी थोड़ी देर पहले मेरी एक कजन बैठ के टेलर स्विफ्ट डॉक्यूमेंट्री देख रही थी, अब मैं कैसे खुद को रोकूं, अब ऐसा मेरे घर में माहौल है, मेरे आसपास ऐसा माहौल है, मेरे स्कूल में ऐसा माहौल है, हम लोगों का माशरा ही ऐसा हो चुका है।
जी हाँ बिल्कुल,
मैं गुनाह करना नहीं चाहती, ये नहीं है कि मुझे करना ही करना है, मुझे म्यूजिक सुनना ही सुनना है, मैं बचना चाहती हूँ, पर मुझे समझ नहीं आ रही मैं बचूं कैसे।
कैसे बचते हैं बताता हूँ, बहुत अच्छा सवाल आपका है ना, गौर से सुनना इस बात को। जब बुराई आम हो जाए ना तो बुराई फॉलो नहीं कर सकते हम, ठीक है। हम क्या कर सकते हैं, फिर हम बुराई को खत्म करने के लिए पहला कदम उठा सकते हैं, ठीक है। और फिर जब पहला कदम उठाएंगे ना आप, तो आपको चूंकि ये सही बात है कि बुराई खत्म करनी चाहिए, हर एक को पता है बुराई खत्म करनी चाहिए, तो अंदर से सबकी आवाजें आना शुरू हो गई कि अगर जैनब ने शुरू कर दिया तो मैं भी शुरू करूँ, ठीक है। इस तरीके से ना 1 से 2 और 2 से 4, और आप मैं बयान नहीं कर सकता इतनी जल्दी 400 ज़ैनब पैदा हो जाएगी ना दुनिया में, कि अगर वो कर रही है ना तो मैंने भी करना है, मैंने भी बुराई खत्म करनी है। इस तरीके से जब तक आप एक्शन में नहीं लेके आएंगी, तो आपके दिल में बुरा जानने की वजह से लोगों ने म्यूजिक नहीं छोड़ना, या कोई भी गुनाह नहीं छोड़ना, म्यूजिक को तो एग्जाम्पल के तौर पर हम ले रहे ना। सो इफ यू हैव अ वर्ल्ड, पूरी दुनिया विच इज एनगल्फ, पूरी तरह छा चुका है कोई एक गुनाह उसके ऊपर, तो उस गुनाह करने की कोई जस्टिफिकेशन इस्लाम नहीं देता। इतना खूबसूरत रिलीजन है हमारा, इतना प्यारा मजहब और दीन है कि वो ये कहता है कि दुनिया सारी की सारी दुनिया अगर एक गलत काम शुरू कर दे तो उस वक्त सबसे ज्यादा अजर उस बंदे को मिलता है कि जो सबसे पहला स्टेप लेता है कि मैंने रोकना है। अगर दुनिया सारी की सारी अच्छा काम कर रही हो तो कोई बंदे को वो वाला अजर नहीं मिल सकता, वो वाले रैंक और वो वाली क्लोजनेस नहीं मिल सकती अल्लाह की, जो कि फॉलो कर रहा हूँ सारे अच्छा कर रहे हैं तो मैं भी कर लेता हूँ, समझे। सो दिस इज द टाइम विच इज द टाइम फॉर द पीपल, हम वी आर द लकीएस्ट पीपल, कि जिसमें ऐसे ऐसे गुनाह भी आम है कि अगर हम इसके खिलाफ पहला कदम उठाए ना कि मैं खुद ये काम नहीं करूंगा, we are so lucky ke we will be soaring through. Hum itni jaldi jaise elevator nahi upar wali manzil mein jate 100 mala imarat mein, bilkul is tarike se hum jannat ke ranks mein upar chadh rahe honge, samajhiye. So it is a perspective. You better fix your perspective, and this is the right age. You are at the perfect age. Agar aapka perspective clear ho na ki jaisi burai aayi to aapko pata chalega ki mere samne jannat ke pure towers samne aa gaye, aur pehli dafa mujhe elevator ka button nazar aa raha hai. अगर मैंने इस एलिवेटर में बैठ गई ना तो ये डायरेक्ट ऊपर तक लेके जाएगा, वरना सीढ़ियां चलनी पड़ेंगी. अगर सारे के सारे लोग ठीक कर रहे हो ना तो सीढ़ियां चढ़ के ऊपर जाना पड़ता है, और सारे बुरे कर रहे हो ना तो एलिवेटर का बटन मिल जाता है कि अब मैं अकेली हूँ जो कि मैं ऊपर जाऊंगी, क्योंकि बाकी सब लोग तो इसको आम और कैजुअल लेना शुरू हो गए. ये ना सूर्य बुरूज में ना अल्लाह ताला ने ना बड़ी खूबसूरत तरीके से साइकोलॉजी में बताई है कि जब पूरे के पूरी कौम को बादशाह जला रहा था ना कि तुम मुसलमान क्यों हो गए, तो आग लगा दी थी उसने. इट वाज अ बिग फायर. ओके, मैं आपको बता नहीं सकता, कुरान पाक पढ़े हैं उसमें, इतनी बड़ी आग शायद ही कभी लगी हो दुनिया की जमीन पे. उसमें पूरी कौम को जला रहा था. सो अंडरस्टैंड कि अल्लाह ताला साइकोलॉजी कैसे बना रहे हैं कि एक जो औरत है ना वो उसके पास छोटा सा बच्चा था, मतलब एक साल का बच्चा था, इससे भी काम करता एक्चुअली टेक्निकली आई थिंक ही वाज सम मंथ्स ओल्ड. तो पूरी पूरी दुनिया में जा रही थी, तो इस औरत ने कहा कि यार बाकी के लोग जो है ना वो बादशाह को के दीन पे आ गए, मैं भी चलती हूँ क्योंकि मेरा छोटा सा बच्चा है, इसके लिए चली जाती हूँ. तो अल्लाह ताला तो रहीम है, माफ कर देंगे क्योंकि मैं तो किसी की जान बचा रही हूँ. लुक एट द एक्सट्रीम ऑफ द सिचुएशन. I think we have the questions done.
जी साहिल भाई, इसके बाद दो तीन और क्वेश्चंस हैं. आप बता दें कि कब तक हमें ये सेशन करना है, तो फिर हम कर लेते हैं.
कितने सवाल रह गए हैं अभी?
तीन चार लोगों ने हाथ रेस किया हुआ है.
जी बस ठीक है, वो तीन चार का ले लें सवाल.
अच्छा हसन, आप अनम्यूट कर लें और आप आ जाएं.
हसन हसन, या अस्सलाम वालेकुम साहिल भाई. You mentioned Hyde Park in one of your answers. So वहाँ पे जो philosophy होती है, वहाँ पे Muslims, Christians, Jews,
ये मेरे साथ मसला है या बाकी सबको भी इनकी आवाज नहीं आ रही?
People come in. And what I've seen is, hello?
जी मुझे असल में आपकी वो Hyde Park के बाद कोई आवाज नहीं आई, सॉरी. आप कंटिन्यू करिए, दोबारा से बताएं.
जी जी, आई वाज सेइंग दैट यू मेंशनड हाइड पार्क इन वन ऑफ योर आंसर्स. व्हाट आई थिंक अबाउट हाइड पार्क इज दैट दे मुस्लिम्स देयर ट्राई टू यूज लॉजिक. The use of scripture, and there are Jews, Christians, all sorts of Muslims, all sorts of sects. So, is this the right sort of dawa that, and the right sort of thought process?
Well, Hasan, as usual, you've come up with the question which has a twist in there. So, I cannot answer you in a black and white yes or a black and white no here. I personally do not at any level approve of us selling our religion or begging for anyone to actually come in. Okay. However, chunki wo record hoke puri duniya tak ja rahe hain, so they are doing some sort of at some level they are actually, you know, at some level they suffice for the confusion. To wo unka kaam kisi na kisi level pe to ho raha hai. Yeah. देखिएगा अल्लाह ताला हर चीज को एडजस्ट कर रहे होते हैं साथ साथ ही, तो वो कहीं ना कहीं काम आ ही जाती है किसी के. अल्लाह ताला ने किसी बंदे से कोई अल्फाज अदा करवाने होते हैं और कई हजार मील दूर, कई सौ साल बाद وہ الفاظ اس کے کام آ رہے ہوتے ہیں. یہ ایڈجسٹمنٹ جو ہے نا پورا کا پورا اللہ تعالیٰ کا نظام ہے. سو ہم نہ کہنا سے او نہیں ایسا تو یہ گناہ کر رہے ہیں غلط کر رہے ہیں, نو. بٹ آئی پرسنلی ڈونٹ تھنک دیٹ شوڈ بی اے سائیکالوجی آف اے مسلم کہ جا جا کے وہ لوگوں کو بیٹھا کنوینس کرتا پھرے کہ پلیز آپ جو ہے نا وہ ہمارا دین بھی کوئی ایک ریکگنائز کر لیں. سو دس از ناٹ دا ایسنس آف اسلام. بہرحال if somebody comes to you, yeah, of course you actually you answer all the questions. You open your own Hyde Park as a reaction to a question. But you start
what if someone
jumping into ke aap baat sunen please, aap Allah ke bare mein kya sochte hain, main aapko argue karke dikhata hu Allah hai, matlab this is more of a rap sheet, nothing else as far as I see. Behral Allah taala unke niyaton ko اور ریفائن کریں اور ان کے اعمال کو ویل ڈائریکٹ کریں.
ٹھیک ہے, تھینک یو حسان. ابھی ہمیں اور بھی کوسچنز لینے, تو نیکسٹ عائشہ آپ ان میوٹ کر لیں.
السلام علیکم سر, آپ کو میری آواز آ رہی ہے؟
وعلیکم السلام.
سر مجھے آپ سے صرف یہ پوچھنا ہے کہ دیکھیں زندگی میں بڑے بڑے مسئلے بھی ہیں اور چھوٹے چھوٹے بھی مسئلے بھی ہیں, ٹھیک ہے؟ فوکس جو ہے وہ بڑے مسئلے کے اوپر ہونا چاہیے, لیکن اگر چھوٹے مسئلے حل نہیں ہوں گے تو ہم بڑوں کو بھی تو حل نہیں کر سکیں گے. اب دیکھیں آخرت کو ہم سامنے رکھتے ہوئے دنیا کا بڑے سے بڑے مسئلے کو بھی دیکھیں تو وہ ایک عام سر درد ہے, اس کا کوئی وہ نہیں ہے, مطلب کوئی اس کی کوئی ویلیو نہیں ہے. بٹ اگین اگر ایک انسان ہے, جیسے میں ڈفرینٹ لوگوں کی بات کرتی ہوں, کسی کے گھر میں پیسے کی تنگی ہے, کہیں صحت کی ہے, کہیں پر رشتے کی ہے, یا کسی کو کوئی پسند ہے, یا کوئی بھی مسئلہ ہے, وہ اس ٹائم وہ بندہ کے لیے وہ مسئلہ جو ہے وہ بہت زیادہ مطلب ضروری ہے, ٹھیک ہے؟ کل کو میں اپنے بچوں کو کامیاب دیکھنا چاہتی ہوں, لیکن آج میں اپنے بچوں کو پال کیسے رہی ہوں زیادہ بڑا سوال یہ کہ یہ بڑے ہو گئے کل کیا کریں گے, لیکن آج ان کو پالنا بھی تو ایک بہت بڑا مسئلہ ہے نا. تو زندگی میں ہمیں اپروچ کیا رکھنی چاہیے؟ یہ جو چھوٹے چھوٹے مسئلے آپ کو ڈیموٹیویٹ کر دیتے ہیں, جبکہ آئے تو آپ بڑے مسئلوں کے حل کے لیے, یا آئے تو آپ پرپس کے لیے, تو مجھے بتائیں کہ اپروچ کیا رکھنی چاہیے.
جس کا آخرت کا کانسیپٹ کلیئر ہونا, اس کو یہ پتا چل جاتا ہے, اس کا آئی کیو بڑھ جاتا ہے, دنیا میں رہنے کا آئی کیو بڑھ جاتا ہے اس کا, ٹھیک ہے؟ تو وہ والے مسائل کو بڑا مسئلہ کہتا ہی نہیں کہ جو کہ فار ایگزامپل میری تنخواہ کم ہے, یا پھر پیپل تھنک کہ آئی ایم اے بیڈ لکنگ وومن, میں خوبصورت لڑکی نہیں ہوں تو میرا رشتہ نہیں ہوگا, سمجھ رہے ہیں؟ جو بھی ہر بندے کو ہر مسئلہ جو ہے نا وہ سب سے بڑا مسئلہ لگتا ہے, ٹھیک ہے؟ جتنا مرضی کوئی امیر ہو, جتنا مرضی غریب ہو, جتنا مرضی کوئی امریکہ میں ہو یا چائنا میں ہو, ترکی میں ہو یا چلی میں ہو, ہر گھر کے یہی کہانی ہے کہ اس نے کوئی ایسا مسئلہ انفلیٹ کر کے ایمپلیفائی کر لیا ہوا ہے کہ جو کہ کسی اور علاقے میں سنا جائے تو شاید لوگ اس کے اوپر ہنسیں کہ اس بارے میں تو پریشان ہو رہا تھا, ٹھیک ہے؟ سو اصل جو مسئلہ ہے نا, اللہ تعالیٰ نے اس کو ریکگنائز جس چیز کو کیا ہے, جس مسئلے کو ریکگنائز کیا ہے, وہ مسئلہ کہ آپ جیسے ہی آپ کی سانس ختم ہوگی تو آپ کو پتہ چلے گا اصلی مسئلہ کی شکل ہوتی جائے. اللہ تعالیٰ اس کو ریکگنائز کرتے ہیں, ٹھیک ہے؟ سو دنیا میں کہ کوئی اگر ایک ایسا شخص بھی ہے, کوئی ایک شخص بھی کہ جس کو کوئی مسئلہ نہیں ہے, تو پھر تو ہم لڑتے ہیں مسئلوں کے سولوشن کی لڑائیاں لڑتے ہیں. مگر اگر بل گیٹس کے بچوں کو بھی مسئلے ہیں کہ وہ ایک دن مر جانا ہے, ہم نے یہ سارا کا سارا معاملہ ختم ہو جائے گا, فرعون کو بھی مسئلے تھے, کسی کمہار کے بچوں کو, کسان کو میاں والی میں کھیتوں میں مسئلے ہیں کہ یہ بیماری لگی ہوئی, ہر بندے کو ہر جگہ پہ کوئی نہ کوئی مسئلہ ہے. اگر نہیں ہے تو موت کا ڈر بیٹھا ہوا اس کے اوپر کہ مروں ہی کیوں. تو وائی آر وی ایٹ لیسٹ اسٹرکچرنگ آر وے کہ ان کو زیرو پہ ایلیمینیٹ کر دیا جائے. انسان کی سائیکالوجی میں یہ خوبصورت ترین بات, یہ خوبصورتی یہ یاد رکھیے گا, حالانکہ آپ کو جملہ بولوں گا تو آپ کو بدصورتی لگے گی, کہ جب کوئی مسئلہ نہیں ہوتا تو وہ نیا مسئلہ بھی بنا لیتا. He has to invent a problem for him to solve. Okay? So, اگر میرے گھر میں کوئی بچہ بیمار ہے تو میں یہ سمجھتا ہوں کہ دنیا کو کیا مسئلے ہونے ہیں, میرا مسئلہ سب سے بڑا ہے کہ میرا بچہ بیمار ہے. Okay, so this is how low of an IQ of a human being becomes if he does not look at the whole story. Sari ki sari kahani usko pata hogi to usko pata chal jayega ki مسئلے تو آئیں گے اور مسئلے سالو بھی ہو جائیں گے. ایک آئے گا سالو کروں گا تو نیا آ جائے گا, اور یہ دنیا کے ہر انسان کے ساتھ چل رہا ہے. نہ نبی اس سائیکل سے باہر آئے, نہ غیر نبی, نہ کافر اس سائیکل سے باہر آ سکے, نہ مسلمان, نہ مطلب دنیا میں انٹر ہوتے ہی آپ تکلیف کے سفر میں شروع ہو جاتے.
ایسا ہی ہے.
تو اور مرنے کی تکلیف الگ, بیچ میں ہم چھوٹے چھوٹے کلسٹر ڈھونڈ رہے ہوتے ہیں کہ میں یہاں سے وہاں تک پہنچ جاؤں تو ٹھیک ہو جائے گا, وہاں سے وہاں تک پہنچ جاؤں تو ٹھیک ہو جائے گا. تو یہ تمام تر معاملات کو اللہ تعالیٰ ویلیو لیس کہتے ہیں. اللہ تعالیٰ کہتے ہیں کہ دنیا کی مثال اگر مچھر کے پر جیسی بھی ہوتی نا تو دیکھتا کہ کون سا کافر ایک سیکنڈ بھی سانس لیتا ہے. ٹھیک ہے. سو دوسری بات, میں آپ کو ایک عجیب سی حدیث سناتا ہوں. نعوذ باللہ, عجیب کا مطلب ہے اتنی خوبصورت یونیک سی حدیث کہ آپ کو پتہ چلے کہ سائیکالوجی آف اسلام کیا ہے. دنیا میں شاید کوئی بھی مسلمان ایسا نہ ہو کہ جو فجر کی نا نماز کو صرف دو فرض پڑھتا ہو. ہم نے نوٹ کیا مغرب میں صرف تین فرض پڑھتے ہیں, عصر کے چار پڑھتے ہیں, مگر سارے کے سارے مسلمان فجر کے چار رکھتے ہیں پڑھتے ہیں. بیکاز اس کے پیچھے ایک سائیکولوجیکل مومینٹم تھا جو نبی علیہ السلام نے بنایا تھا. ہمارا نبی علیہ السلام نے کہا کہ فجر کی جو دو سنتیں ہیں نا وہ دنیا اور جو کچھ دنیا میں ہے اس سے بہتر ہے. یہ ذرا سائیکالوجی سمجھیے گا اس بات کو کہ دنیا اور جو کچھ دنیا میں ہے اس سے بہتر ہے. تو دنیا میں کیا ہے؟ پیسہ ہے, آسانی ہے, عیاشی ہے, بالکل ہے, مانتا ہوں ہے, تھوڑی دیر کی ہے, مگر چلو ہے تھوڑی دیر کی ہے. بٹ لوگوں کے پاس ہے بڑی گاڑیاں, بڑے گھر, بیویاں, بچے, سو آن سو فور. مگر دنیا اور جو کچھ دنیا میں ہے اس سے بہتر فجر کی دو سنت. اس کی اپلیکیشن میں آپ کو بتاتا ہوں. دنیا میں اگر کسی, وہ بھی خاتون, اگر یہ سوچے نا کہ کسی کا کوئی مسئلہ تھا ہے, کوئی مسئلہ ہے اس کو, تو آپ ایک منٹ کے, ایک سکسٹی سیکنڈ کے لیے خالی حضرت فاطمۃ الزہرا علیہ السلام کی لائف کو ایک سیکنڈ کے, ایک منٹ کے لیے نا, ایک منٹ کے لیے ذرا اس کا جائزہ لیں کہ ایک عام عورت کے طور پہ سوچیں کہ میرے اگر شوہر ایسا ہوتا, اس کے فائنینشیل حالات یہ ہوتے, اس کے اوپر یہ والا برڈن ہوتا, تو ڈو وٹ ایور, مطلب پوری دنیا نے فالو کرنا ہے میرے شوہر کو اور مجھے, میرے بچوں کو ایک ایک ایکشن کو فالو کرنا ہے, اور اس کے بعد بھی میرے جسم کے اوپر ایسے ایسے نشان ہیں جو ساری عمر نہیں مٹنے, بیکاز میں جب چکی سے آٹا پیستی ہوں تو میری اسکن پوری طریقے سے برن ہو چکی ہے, میری گردن کے اوپر ایسا نشان پڑ چکا ہے کیونکہ وہ مشک جس میں پانی ڈالتی ہوں اور لے کے آتی ہوں, اس کے لیدر سے میرے جسم کے اوپر ایسے نشان بن گئے کہ جو کبھی ساری عمر نہیں جائیں گے. شی از آلویز ان پین, شی ہیز ایبسولوٹلی نو فوڈ, چھ چھ دن فاقے چل رہے ہیں گھر میں, اور میری ایک ایک بات کو ریکارڈ کیا جائے گا اور قیامت تک کے آخری بچوں نے اس کو ریفرنس بنا کے لا بنا لینا ہے. میں نبی علیہ السلام کی بات نہیں کر رہا ہوں, میں ان کی بیٹی کی بات کر رہا ہوں, ذرا دھیان میں رکھیے گا. اگر آج کے اسٹینڈرڈ کے اوپر, یا آج کے اسٹینڈرڈ کا مطلب نہیں دنیا کے اسٹینڈرڈ کے اوپر, یہ دنیا کے آدم کے بیٹوں کے بعد سے جو بھی اسٹینڈرڈ بنے ان کے اوپر علی بن ابی طالب کو پلیس کیا جائے نا دنیا کے اسٹینڈرڈ کے اوپر, تو پاکستان کی تو ایٹ لیسٹ کسی بھی لڑکی کا رشتہ نہیں ہو سکتا ان کے ساتھ. لوگ رشتہ نہیں دیں گے کہ نہیں نہیں اس لڑکے کے ساتھ رشتہ نہیں کرنا. کیوں؟ ایک تو یہ کماتا نہیں ہے, اوپر سے ہر تیسرے مہینے جنگ پہ چلا جاتا ہے, اور پھر دس مین از آل اباؤٹ گیونگ, ہر بندے کو, ہر دنیا کے ہر بندے کے ساتھ نیکی کرنے کا ٹھیکہ لیا ہوا ہے. انڈرسٹینڈ کہ ہمارے اسٹینڈرڈ کے اوپر مسئلے کس کو کہتے ہیں, اور یہ اللہ تعالیٰ کی برگزیدہ ترین ہستیاں کن اسٹینڈرڈ کے اوپر مسئلوں کو دیکھ رہے تھے. نبی اسلام نے یہ حالات ہو گئے تھے ایک دفعہ کہ نبی اسلام نے علی کو دیکھا کہ, اور یہ عام سے حالات علی بن ابی طالب, کہ وہ باغ میں نا کھجوریں اٹھا رہے تھے نیچے جو گری ہوئی تھی, کیونکہ گھر میں کھانا نہیں تھا تو کھجوریں اکٹھی کر رہے. اب آپ سوچیں کہ آپ کے والد صاحب آپ کے شوہر کو یہ کام کرتے دیکھیں تو دل سے کس لیول کی چیخ نکلے گی کہ کیا حالات ہو گئے میری بیٹی کی.
صحیح.
ٹھیک ہے, مسئلہ تو بہت چھوٹا سا لفظ ہے, پھر اس کے بعد کیا ہوا ہم سب کو پتا ہے. پھر جا کے نبی علیہ السلام نے فاطمہ کو کہا کہ میں تمہیں ایک ایسی چیز دیتا ہوں جو کہ کسی بھی قسم کے رسک سے بہتر ہے. تو انہوں نے پھر تسبیحات فاطمہ سکھائی ان کو. آپ سوچیں تو صحیح نا کہ حضرت فاطمہ یہ تو نہیں کہا کہ ابو جی بھوک لگی ہوئی آپ ہمیں تسبیح سکھا رہے ہیں, فاقے چل رہے ہیں اور آپ کہہ رہے ہیں اس سے بہتر چیز, مسئلہ کیا ہے, سولوشن کیا دے رہے ہیں. اس کا مطلب ہے کہ ان کو پتا تھا کہ اصل میں چیز کیا مسئلے میں آ رہی ہے اور اصل میں اسی کو سالو کرنے کے لیے نبی نے مجھے یہ حکم دیا. سو انڈرسٹینڈ, ہم جس لوگوں کے ماننے والے ہیں نا, جس نبی کے ماننے والے ہیں, وہ نبی ہمارا اللہ صلی اللہ محمد آئی کیو اتنا بڑھا چکے ہیں اور دنیا جو ہے نا اس کی ڈمنس میں آ کے ہم سمجھتے ہیں کہ اصل میں آئی کیو یہ ہے اور جو باقی کے لوگ تھے تو ان کو تو پتہ نہیں چلا دنیا کیا ہوتی ہے. تو یہ خدا کی قسم قیامت والے دن پتہ چل جائے گا کہ اصل میں آئی کیو کس کے پاس تھا, کسی کے پاس نہیں تھا, کون ڈم تھا تو کون انٹیلیجنٹ تھا. اور اگر یہ بات لوگوں کو آدھے سیکنڈ کے لیے بھی سمجھ آ جائے نا تو وہ کائنات پوری کو کسی اور ہی طریقے سے دیکھیں گے. اپنے بچوں کو پالنے ابھی گھروں میں جو بھاگیں گے اور آدھے گھر کی چیزوں کو آگ لگا دیں گے کہ یہ کس لیے اکٹھی کی ہوئی ہم نے, مگر لوگ جان کے آنکھیں بند کر کے بیٹھے ہیں اس کے اوپر. سو دس از اے پرابلم دیٹ آئی نو یو رائٹ موسٹ پیپل ہیو, اینڈ دس از وٹ دیٹ لٹل چائلڈ واز آسکنگ یو زینب, کہ دنیا کسی اور نہج پہ تو میں کیسے نہ فالو کروں. تو اگر تو یہ فاطمہ نبی ہوتی نا تو پھر کوئی بہانہ ملتا, یہ تو نبی تھی اس لیے اللہ ڈائریکٹ ان کو ہاتھ پکڑ کے پوری لائف چلا گئے. اب تو یہ بہانہ بھی نہیں ہے نا, کوئی مرد ہوتی تو میں کہتا کہ نہیں ہے, وہ تو لڑکیوں کو بہانہ مل گیا کہ مردوں کو تو اللہ تعالیٰ نے الگ میٹرکس میں دیا ہے. اس خاتون سے اوپر کسی خاتون نے کوئی سٹینڈرڈ سیٹ کر کے نہیں دیا مریم کے بعد. کوئی جن کی ریٹن ہسٹری ہمارے پاس پہنچی ہو نا, حضرت خدیجہ کی پہنچی نہیں, حضرت آسیہ کی پہنچی نہیں ہمارے پاس, حضرت مریم کو تو قرآن پاک کے تھرو ہمیں سمجھ آ گئی نا ساری کی ساری, تو بائبل نے بھی کافی تفصیل بتا دی. دا پوائنٹ از حضرت فاطمہ از دا ٹارچ تھرو وچ ایوری وومن شوڈ گین ہر آئی کیو, کہ دنیا کے مسئلے ڈیل کیسے کرنے ہیں ہمیں. بس جی اگلا کوشچن لیجیے, سوری میں لمبا سوال جواب دے دیا.
محمد عثمان سلیم, آپ
ان
میوٹ کر کے سوال
پوچھیں. السلام علیکم, میری آواز آ رہی ہے آپ کو؟
جی بالکل آ رہی ہے آپ کی آواز.
ہاں اچھا, میرا کوشچن بالکل یہی تھا جو لاسٹ کوشچن ہوا ہے, اور چلیں کافی حد تک تو آپ نے اس کا آنسر دے دیا, بٹ میرا جو کوشچن ہے وہ یہ ہے کہ اب یہ سائیکالوجی بلڈ کیسے کی جائے اس مٹیریلسٹک دنیا کے اندر جہاں پہ لوگ مٹیریلزم کو پرسیو کر رہے ہیں. آپ سائنس اور ریلیجن کی بات تو کرتے ہیں, بٹ میرا کوشچن یہ ہے کہ ایک ایسی دنیا کے لوگ یا میرے آس پاس چلے ایسی دنیا کے لوگ ہیں جو کہ مٹیریلزم کو فالو کرتے ہیں فل, اچھی گاڑی, اچھی جاب, اچھا پیسہ, اب ان کے اندر یہ سائیکی کس طرح بلڈ کی جائے جو آپ نے ابھی بات کی ہے. اچھا پہلا تو کوشچن میرا یہ ہے. دوسرا یہ ہے کہ میں نے اپنی زندگی میں یا جس نے میرے اندر یہ سائیکی بلڈ کرنے کی کوشش کی ہے, جس شخص نے, میں اس کے پاس اپنا ایک مسئلہ لے کے گیا تھا, وہ دنیاوی مسئلہ تھا, اور پھر اس نے اس کو جسے کہتے ہیں کہ نا اس کا جواب, اس نے کہا کہ تمہارا دنیاوی مسئلہ اس طرح حل ہوگا کہ تم فلانی آیت کو پڑھا کرو, یا تم نا فجر کے بعد تک اشراک تک بیٹھو تو تم یہ پڑھو نا, اس مسئلے کو سوچ کے تمہارا وہ مسئلہ حل ہوگا. پھر میں نے وہی کیا جو اس نے کہا, میرا مسئلہ حل ہوا, تو پھر مجھے سمجھ آئی کہ ہاں اللہ تعالیٰ ایک ایسی چیز ہے جو کہ میرے مسئلوں سے بڑھ کر ہے, مطلب میں اپنے مسئلوں میں پڑھا ہوں تو مجھے آگے بڑھنا چاہیے اور اللہ تعالیٰ کی طرف اور آنا چاہیے. تو پھر میں اور آگے بڑھتا گیا تو پھر مجھے یہ سمجھ آنا شروع ہوگی کہ ہاں یہ مٹیریلزم نہیں ہے بلکہ اللہ تعالیٰ ایک اوپر کی چیز ہے جو میرے مسئلے مسائل سے بہت اوپر ہے. تو میرا ساحل بھائی آپ سے سوال یہ ہے کہ اب یہ سائیکولوجی تو میرے اندر, میں نہیں کہتا کہ فلی بلٹ ہو چکی ہے, نہیں, میں ابھی پروسیس میں ہوں اور کوشش کرتا ہوں کہ میں آگے بڑھوں اس میں, لیکن عام جنرل پبلک میں اور میرے اندر بھی, چلے میری مثال ہے, یہ سائیکی اب کس طرح بلڈ کی جائے کہ آپ کے مسئلے مسائل جو ہیں وہ حل. اب جس طرح ایک حدیث مجھے ایک سنائی کہ نا, ایک دفعہ ایک حضور پاک صلی اللہ علیہ وسلم کے پاس ایک نوجوان آیا, یا انہوں نے ایک نوجوان کو دیکھا کہ جو بڑا پریشان تھا, اور انہوں نے اس سے پوچھا کہ تم کیوں پریشان ہو, اس نے کہا کہ میں روزگار کی وجہ سے پریشان ہوں. تو انہوں نے اس کو کہا کہ تم انہوں نے کس کو ایک آیت اس طرح کی دی کہ تم فجر کی نماز کے بعد سبحان اللہ وبحمدہ سبحان اللہ العظیم استغفر اللہ یہ پڑھا کرو تو تمہارا اللہ تعالیٰ رزق کے دروازے ضرور کھولے گا. اب یہ سائیکالوجی جب وہ ظاہر سی بات ہے میں بھی یا کوئی بھی پرسیو کرتا ہے اس کو, پھر اس کا حل نظر آتا ہے دنیاوی, تو پھر وہ آگے موو آن کرے گا اللہ کی طرف کہ اللہ تعالیٰ کوئی ہے واقعی میں, مطلب اس کو احساس ہوگا جب اس کی اپنی ضرورت پوری ہوگی. تو میں یہ پوچھنا چاہتا ہوں کہ یہ سائیکالوجی کس طرح بلڈ ہوگی, نمبر ون, اور سوری نمبر ٹو میرا ایک سوال یہ ہے کہ جب اللہ تعالیٰ نے رزق کا بندوبست اپنے ہاتھ میں لیا ہوا ہے اور رزق کی تمام اولاد اللہ کے ہاتھ میں ہے, تو ایک مارکسسٹ کے ویو کے مطابق جس میں مارکسسٹ یہ کہتا ہے کہ جی اکانومی ہی ہر چیز کی بیس ہے, تو میری زندگی کی ڈائریکشن تو سیٹ ہی اکانومی کی وجہ سے ہو رہی ہے. میں جو کماتا ہوں, میں نہیں کماؤں گا تو میری عزت ہے, میں کماؤں گا تو میری عزت ہوگی. تو اللہ تعالیٰ نے جب اکانومی اپنے ہاتھ میں لی ہوئی ہے, مطلب ایک رزق کا بندوبست اپنے ہاتھ میں ہے, تو پھر وہ میرا اختیار کہاں پہ آ گیا کہ جو وہ کہتا ہے کہ اچھا بھی میرے, اچھائی بھی میرے اختیار میں ہے اور برائی کے راستے چننا بھی میرے اختیار میں ہے, جبکہ رزق تو اللہ تعالیٰ کے ہاتھ میں. تو اور اگر میں اس پرسپیکٹو سے دیکھوں کہ اکانومی ہی ڈیفائن کرتی ہے مطلب آپ کی جو لائف ہے, تو پھر وہ تو اکانومی تو اللہ کے ہاتھ میں. یہ دو کوشچنز میرے.
یہ آپ کا آخری سوال ہے نا, کیونکہ مجھے پچھلا سوال نا آپ کا کوائٹ فرینکلی یاد نہیں رہا, آپ نے دوبارہ پوچھنا ہو, کیونکہ میں آپ کے سوال میں اتنا کھو گیا ہوں کہ مجھے جی وہ میں آپ کو پہلے دوسرے سوال کا جواب دیتا ہوں. مارکسزم جو ہے نا, مارکسزم, کارل مارکس واز ا سوشلسٹ, یاد رکھیے گا. ہی واز ٹینٹڈ بائی دا بائبل. ٹینٹڈ بائی دا بائبل میں کیوں کہہ رہا ہوں, کیونکہ اس کا دادا بھی اور اس کا باپ بھی بائبل کے اسکالر تھے اور بڑے اچھے اسکالر تھے. دیز پیپل آر رینؤنڈ. یہ ایک ریبل تھا اگینسٹ دا بائبلیکل سائیکالوجی. جی بس یاد رکھیے گا. He was a right winger. Isme kahin se bhi wo koi liberal nahi tha. He was a very very religiously tuned man. Okay, but kyunki wo rebellion ke reactions hote hain to phir is tarah ke mamlaat hote hain. Uski aadhi baat durust hai ki economical strength will determine the individual strength. Theek hai, isme koi shak nahi hai. Magar how is the economical strength going to come? آپ کے سمجھنے قرآن پاک نے اتنا بڑا سوال کا جواب نہ دیا ہو کہ معاملات کو سوسائٹی میں بیلنس کیسے کرنا ہے, دنیا میں کیسے بیلنس کرنا ہے. The answer is in more than 25 آیات الگ الگ جگہوں پہ اللہ تعالیٰ نے بتائی کہ اصل میں جو معاملہ ہے نا, وہ ایگزامپل ابھی میں اکنامیکل انڈیکیٹر لیتا ہوں, لیٹس جسٹ سے ایگریکلچر. کس بیس کے اوپر ایگریکلچر, کہاں سے ویئر از دا سورس آف گڈ ایگریکلچر؟ آف کورس واٹر. یس, واٹر کے بغیر ایگریکلچر نہیں ہے. جتنی مرضی سائنس اور ٹیکنالوجی نکال لیں, جب بارش نہیں ہو رہی تو نہیں ہو رہی, اور اگر بارش نہیں ہو رہی تو آپ نے اگر آرٹیفیشل رینز کرانی ہے تو وہ زیادہ خرچہ ہے. جو پروڈیوس ہونی ہے اس کا جو فائنل انکم ہونی ہے وہ کم ہے, اور جو آرٹیفیشیل رین کروانی ہے اس کا خرچہ زیادہ ہے. ٹھیک ہے, سو اٹس ناٹ
ایگزیکٹلی
بزنس ڈیسیژن تو یہ کہ پانی ہونا چاہیے. اب پانی کا معاملہ کہاں سے آتا ہے؟ آف کورس اللہ سے آتا ہے. ٹھیک ہے, بارش نہیں ہوگی تو پھر ایگریکلچر کہاں سے ہوگا؟ وی اسٹل آر ایگریکلچر بیسڈ پلانٹ. اوکے, وی نو, آئی نو کہ جتنا بھی ہم اس کو اس نے سپریس کرنے کی کوشش کریں گے, انڈسٹریل ریولیوشن ایکچولی نلیفائی دا ویری power of the agricultural resource of the planet, but we can't. I mean, this industrial revolution based on agricultural revolution ki hai thi. Sari badi industry asal mein food based industries hai. So naturally jo hai na wo sara ka sara mamla Allah ki taraf lotaya jata hai. Wo mane یا نہ مانے, ان کو پتا ہی ہے کہ جس چیز کو بھی وہ اللہ مانتے ہیں, جو جی جہاں سے بھی وہ کہتے ہیں بارش ہوتی ہے, ہمیں تو پتا اللہ سے ہوتی ہے نا, وہ کہتے ہیں کہ جہاں سے بھی بارش ہوتی ہے اس کو ہم ابھی نہیں کنٹرول کر سکتے, مگر وہ ہاتھ سے گئی نا تو ایگریکلچر بیٹھ جائے گا. آبویسلی پھر انڈسٹریز بھی بیٹھ جائیں گی, آبویسلی پھر اکنامیکل سچویشن تباہ ہو جائے گی. اس کی مثال کیا ہے؟ افریقہ از دا بگیسٹ ایگزامپل, کہ جہاں پہ چونکہ میٹرولوجیکل ایشوز ہیں تو وہاں پہ قحط پڑا ہوا ہے. وہاں پہ کون سی انڈسٹری کو بےچاری کو ہم وہاں پہ کیا لگائیں؟ تو قحط ہے. تو انڈسٹریل ریولیوشن اگر اتنی بڑی اینٹیٹی ہوتی تو افریقہ وڈ ہیو بین دی فرسٹ اینڈ بیسٹ بزنس کیس اسٹڈی فار آل دی انڈسٹریلسٹ, بٹ دے ڈونٹ گو دیئر فار ا ریزن, کہ وہاں پہ بیس نہیں ہے, جہاں پہ انڈسٹری کو ہم روح نہیں ہے انڈسٹری کی, وچ از دی ایگریکلچر. ناؤ اللہ تعالیٰ نے اس کی سائیکالوجی بڑی آسانی سے بلڈ کی, اور اللہ تعالیٰ نے کہا کہ اگر تم دین کی اقامت کرو نا تو میں اوپر سے بھی فوقی ہم تحتی ہم, ان کے نیچے سے بھی رحمت آئے گی, اور پھر دیکھو یہ کہاں سے کہاں پہنچ جائیں. ٹھیک ہے, اللہ تعالیٰ نے باقاعدہ یہ اکنامیکل سولوشن دیا ہوا ہے, لٹرلی انہی الفاظ میں, کہ پھر تم دیکھو تم جو اتنے مارے مارے پھر رہے ہو دنیا میں اپنی ریسورسز اکٹھی کرنے کے لیے اقامت دین کا آرڈر دیتا ہوں تو تمہارے جو ہے نا معاملات کہاں سے کہاں پہنچ جاتے ہیں جب تم کرتے ہو. اور یہ ایک دفعہ کی کیس سٹڈی نہیں ہے, نبی علیہ السلام کے ساتھ نہیں ہوا خالی. نبی علیہ السلام نے اقامت دین کی تو حضرت عمر کے ٹائم کے بعد 15 سال کے اندر اندر پوری دنیا کی ریسورسز ہمارے پاس آ گئی, اور جیسے ہی ہم نے اقامت دین چھوڑی وہ ساری کی ساری ریسورسز چلی گئی. یہ حضرت موسیٰ کے ساتھ بھی ایسے ہی ہوا, ٹھیک ہے, بنی اسرائیل کے ساتھ ایگزیکٹ سیم سائیکل رن ہوا, حضرت صالح کے ساتھ ایگزیکٹ سیم سائیکل رن ہوا, حضرت ابراہیم کے جتنے بھی لینیج میں جتنے بھی معاملہ, حضرت یوسف کے ساتھ ایگزیکٹ سیم سائیکل رن ہوا. حضرت یوسف کی تو بہت تفصیل ہے نا, تو ہر بندے کو پتا ہے سارا کا سارا سائیکل رن ہو گیا. حضرت یوسف نے کیا مانگا تھا؟ معدنیات مانگی تھی اور ایگریکلچر مانگا تھا نا مصر کے شاہ سے, یہ دو میرے ذمے لگا پھر تو دیکھ. اور پھر یوسف نے پھر the whole psychology is pretty clear کہ اگر دین کا سسٹم نافذ کرنے کی کوشش کرو گے تو پھر ایگریکلچر کہاں سے کہاں پہنچ جائے گا. آف کورس فوقہم اور تحتیق کا مطلب خالی ایگریکلچر تو نہیں ہے نا, ٹھیک ہے. بہرحال اگر آپ صرف ایگریکلچر بھی لے لیں, let's just say I'm a pure Marxist and I'm saying you know what, okay let me just implement Islam, what is the first thing I'm gonna see, and then I'll be literally getting the answer کہ سب سے پہلے تو بارشیں شروع ہو جائیں گی اور تیری جو فوقہم اور تحتی زمین سے تیری پروڈیوس نکل آئے گی نیچے سے, ٹھیک ہے, اب کہانی ختم ہو گئی. اب جتنے بھی لیفٹ ونگرز ہیں نا, اسپیشلی یہ جو مارکسسٹ ہیں, وہ مجھے کہتے ہیں کہ یعنی عرب کے لیے تو ایگریکلچر بہت بڑی چیز تھی نا, وہ صحرائی بدو تھے اس لیے اللہ ان کو یہ باتیں کر رہا تھا. مطلب یہ اللہ تعالیٰ کو بھی نا کسی ایک کمپارٹمنٹ میں سیٹ کرنے کی کوشش کرتے ہیں, ان کو الگ نہیں سمجھ آیا کہ اللہ تعالیٰ کے نعوذ باللہ صرف ایگریکلچر الگ کسان ہے. یہ ان لوگوں کو اتنی سمجھ نہیں آ رہی کہ اللہ تعالیٰ از ٹاکنگ اباؤٹ ایوری سنگل تھنگ دیٹ کین کم فرام اباؤ اور بینیتھ, چاہے وہ میٹلز گولڈ سلور اور وٹ ایور دے آر ان ٹو رائٹ ناؤ, بیکاز گولڈ کے اوپر اکانومی سیٹ ہے نا ہماری, تو تحتیم میں گولڈ کیوں نہیں ہے بھائی, وہ بھی زمین سے نکلتا ہے, خالی گندم تو نہیں نکلتی زمین سے, سونا بھی زمین سے نکلتا ہے. ہمارا ڈالر کا جتنا بھی فوریکس کا سارا کا سارا نظام ہے بولین بیسڈ ہے. بولین کیا ہے؟ سونا کتنا ہے کسی ملک کے پاس, اس کی کرنسی کو اسی, ہم انفلیشن کنٹرول کیسے کرتے ہیں؟ وائی ڈو یو تھنک سونے کے اوپر اتنے بینز اور امپورٹس کے اوپر یہ لگا ہوا ہے ایکسپورٹ پہ معاملہ؟ ایوری کنٹری از رننگ آن دا کائنڈ آف ریزروائر آف گولڈ دیٹ دے ہیو. ویئر ڈز دا گولڈ کم فرام؟ اٹ کمز فرام انڈر نیتھ دا پلانٹ. سو فوقہم وتحتی, فوقہم وتحتی, اللہ تعالیٰ ارشاد بول کری جا رہے ہیں. اب میں آپ سے یہ کہہ رہا تھا کہ اگر فاطمہ تو زہرا اور علی بن ابی طالب کی لائف پہ آئیں گے تو اقامت دین کرنی پڑے گی. فوقیم اور تحتی تو انہوں نے بائی چوائس نہیں لی ہوئی تھی نا کہ نہیں ہمیں پیسے نہیں چاہیے بھائی. نبی علیہ السلام نے کہا نا تجھے بکریاں چاہیے یا میں تجھے تسبیح سکھاؤں, تو فاطمہ نے کہا آپ نے واقعی بہتر چیز دی. پھر فجر کی دو سوتے دنیا اور جو کچھ دنیا میں اس سے بہتر ہے. تو کیا مطلب ہے؟ وٹ ایور یو آر گوئنگ ٹو یرن فور یو آر گوئنگ ٹو گیٹ. اف یو یرننگ فور, میں آپ کو اس کی مثال دیتا ہوں, مرنے کے بعد جب قیامت والے دن نا جب الاٹمنٹ ہوگی نا, پراپرٹی الاٹ ہوگی جنتیوں کو, تو جو فجر کی دو سنتے ہی خالی پڑ رہا ہوگا نا, اس کو جو دنیا ملے گی نا وہاں پہ جو زمین ملے گی, وہ اس دنیا میں تمام تر جو کچھ بھی ہے اس سب سے بہتر چیزیں ادھر ہوگی, اور اس کی جو جیوگرافی ہے وہ بھی اس دنیا سے بہتر ہوگی. میں کوئی ایک اینگل دے رہا ہوں خالی, دس از دا سائیکالوجی آف دا مسلم کہ یار میں بائی چوائس اپنے اوپر انڈیویجل کے طور پہ پیسے نہیں لے رہا, مگر اگر میں دین اقامت کی دین کی طرف جاؤں گا تو میری کمیونٹی میں ہر بندہ پنپ رہا ہوگا, بیکاز پروڈیوس آف دا پلانٹ ول بی نیچرل. انمیجنیبل ہے کہ یہ بندہ اس کلیئر ایگزامپلس کو ریفیوٹ کر کے بولے کہ نہیں یہ سولوشن ہی نہیں ہے بھائی, یہ سولوشن ہی نہیں ہے. آپ بتا دیں کون سی سائنس ہے پھر اس کے علاوہ, معدنیات کے علاوہ یا ایگریکلچر کے علاوہ کون سی سائنس ہے اس وقت جو کہ میٹر بیسڈ نہ ہو یا پھر ایگریکلچر بیسڈ نہ ہو؟ انڈسٹریل ریولیوشن ہے ہی میٹر بیسڈ, سارا کا سارا میٹر زمین کے نیچے سے نکال رہے ہیں, ہوا سے کون سا میٹر پکڑا ہم نے؟ سو اٹس اے ویری آئی مین اٹس اے لانگ سیشن دیٹ آئی ول ہیو ٹو گو انٹو, یو نو, کیٹیگریز میں سپلٹ کر کے اور پھر اس کو الگ الگ بیان کریں, بٹ آئی ہوپ یو گیٹ دا بگ پکچر کہ کس طریقے سے اس کو دیکھنا ہے.
So same goes for the individual. آپ نے ابھی قوموں کی بات, let's talk, آپ نے قوم کی بات کی نا کہ جو قوم اس طرف, تو اگر ایک انڈیویجل اقامت دین کا کام کرتا ہے اپنی ذات کے اندر فرض کریں, تو اس کے ساتھ بھی پھر ایسا ہی ہوگا کہ مطلب اللہ تعالیٰ اس کے لیے راہیں کھول دے گا, راستے کھول دے گا.
دیکھیں ایک اچھا ہو گیا آپ نے یہ بات پوچھ لی. ایک بات مجھے بتائیں کہ دنیا کے جتنے مسلمانوں کو لے لیں, ویسے تو پوری دنیا پہ یہ رول اپلائی ہوتا ہے جو بھی اللہ کو ماننے والے ہیں, دنیا میں زیادہ تر لوگوں کی زیادہ تر دعائیں قبول ہوتی ہیں یا نہیں ہوتی؟
نہیں ہوتی.
یس, تو اس کا کیا مطلب ہوا کہ دیکھیں میتھمیٹکس کتنی کلیئر ہے, موسٹ آف دا پریئرز آف موسٹ آف دا پیپل ول نیور بی آنسرڈ. سمجھ رہے
ہیں؟
تو اس کا, ہاں تو اس کا مطلب ہے کہ یہ معاملات اس طریقے سے نہیں دیکھنے کہ میں اپنے اوپر کر لوں تو کام ہو جائے گا. دس از ناٹ گونا ورک لائک دس.
ٹھیک,
اٹ از اونلی گوئنگ ٹو ورک کہ اگر میں اپنے سے آگے اپنے علاقے میں اپنے گھر والوں میں پھر اپنے رشتے داروں میں پھر اپنے یو نو آئی اسٹارٹ دا ہول سنو بال افیکٹ. جب تک کہ میں سنو بال افیکٹ پہ نہیں آؤں گا تب تک اقامت دین نہیں ہوئی. اپنے اوپر دین نافذ کرنا اقامت دین نہیں ہے. اقامت دین کا مطلب فار ایگزامپل اقیم الصلاہ واتو الزکا ورکعو مع الراکعین کیا ہے؟ اکٹھے ہو کے پڑھو بھائی, اکٹھے ہو کے سارا کچھ ہوگا.
ایگزیکٹلی.
تو اب وہی بات ہے نا, everybody has to be inside the system and that system has to start from somewhere and that little child just asked me the same question, where does it start? It starts from you. Is it going to end at me? Of course not. If you end at yourself to phir to islam ab tak pahuncha hi nahi na ki main apne tak hi rakhu bas. آپ تو اسلام میں آئے داخل نہیں ہوئے. وہ اسلام کیا لگتا ہے جو صرف اپنا سوچتا ہے؟
Exactly. میں یہ شیئر کرنا چاہوں گا بات, that's the coincidence کہ آپ نے ابھی تھوڑی دیر پہلے ہی بات کی تھی کہ شاید ہی کوئی بندہ ہوگا جو فجر کی سنتیں نہ پڑھتا ہو اور فجر کے دو فرض پڑھتا ہو, لیکن میں وہ بندہ ہوں جو فجر کے دو فرض پڑھ لیتا ہوں لیکن میرے سے ہمیشہ ہمیشہ فجر کی دو سنتیں چھوٹ جاتی ہیں. لیکن اب کے سیشن کے بعد انشاءاللہ I will try to perform دو سنت as well انشاءاللہ. اچھا, میرا پہلا کوشچن یہ تھا کہ ہم جو اس دنیا میں اتنا مٹیریلزم پھیلا ہوا ہے نا, تو آپ سائنس اور ریلیجن کی بات تو کرتے ہو بٹ جو عیاش پسند یا مٹیریلسٹک اپروچ ہے ادھر سے کھینچ کے یہ سائیکی بلڈ کرنا جو ابھی آپ حضرت فاطمہ رضی اللہ والی کیس میں بات کر رہے تھے کہ وہ مطلب وہ کیسے کی جائے گی؟ مطلب میں آپ کو یہ کہنا چاہ رہا تھا,
آسان طریقہ بتاتا ہوں. اچھا سوال, ویسے مجھے یاد آ گیا آپ کا پہلا سوال. آپ کو مگر میں کہوں نا کہ جتنے بھی آپ سیل فونز اور یو نو ٹیکنالوجی اور یو نو ایل سی ڈیز ایل ای ڈیز یو نیم دا موسٹ لگژریس آئٹم And then if I tell you کہ یہ سب کے سب جس سائنس کی بنا پہ بن رہی ہیں نا, وہ بندے دو وقت کی روٹی بھی نصیب نہیں ہوتی ان کو, تو پھر آپ کو سمجھ آئے گی کہ خالی حضرت علی اور فاطمہ کی ایگزامپل نہیں, ایون سائنس والے بھی وہی لوگ ہیں کہ جو اپنے مشن میں کسی کاز کو پورا کرنے کی کوشش کرتے ہیں تو وہ دنیا کو چھوڑ چکے ہوتے ہیں. نہیں نہیں, آپ کو میں بتاؤں 99% of all the scientists were and still are and going to be hand to mouth. یہ 1-2% ہائی لائٹ ہو کے سیلیبریٹی بن جاتے ہیں, ادر وائز بےچاروں کی تنخواہیں آنی آئی ہوتی. میں آپ کو کچھ مثالیں دوں تو آپ کے رونگٹے کھڑے ہو جائیں گے. جو فزکس کے پروفیسر ہیں اور جو ایجادات کی انہوں نے, پرانی ہسٹری کی بات نہیں ہے, وہ 300-400 سال کی بات بتا رہا ہوں, کہ جن کے گھر میں مطلب ایک صوفہ ہوتا تھا اور وہ بھی 15-15 سال سے لوگوں نے اس بےچارے کو کسی دوسرے کے کپڑوں میں نہیں دیکھا ہوتا تھا. سو پیپل ہو آر ایٹ اے کاز جن کے سارے کے سارے بینیفٹس لے رہے ہیں نا اور نام ان کے ہیرو کے طور پہ بولتے ہیں اور اپنے آپ کو سمجھتے ہیں کہ وہ برانڈ ہو گیا ہے, آپ کو کبھی پتہ چل جائے نا کہ سائنٹسٹ بھی اتنے ہی غریب ہیں جتنے کہ مومنین غریب ہیں. جو اصلی کام کرنے کی کوشش کرتے ہیں وہ پھر دے ہیو ٹو فورفٹ, کیا باقی کا ٹائم ہی نہیں ہے, میں کیا کروں؟ اس کے لیے فل ٹائم کام کرنا پڑتا ہے جو کہ بڑے کام کرنے. سو میں اس لیے آپ کو بتا رہا ہوں کہ سائیکالوجی سب کی کلیئر ہوتی ہے اف دے ہیو اے پرپز ان مائنڈ. If they don't have a purpose in mind, then every single little item in the planet becomes your purpose. اور دنیا میں صرف دو ہی طرح کے لوگ ہیں, مسلمان اور غیر مسلمان نہیں, ایک پرپز فل اور ایک پرپز لیس.
Yes. سمجھ گیا, سمجھ
بس گیا. آپ جب بھی لوگوں کو دیکھیں گے نا دنیا میں پھنسے ہوئے, آپ کو پتہ چلے گا کہ اس بندے کو تو یہی نہیں پتا اس کی ٹرین جا کے تھی جس میں بیٹھا ہوا ہے. So this is the big difference of how to actually qualify people, analyze people and differentiate between two different people.
Thank you, Mohammad Usman. Up next, Ali. Ali, aap unmute karke question puchhein. Ji, Ali, aap question puchhein.
Hello.
Ji, assalamu alaikum.
وعلیکم السلام. سر میں یہ پوچھنا چاہتا ہوں کہ قرآن پاک قائم نماز کے بارے میں کہا گیا ہے، آپ کائنڈلی اس کو تھوڑا ایکسپلین کر کے بتا سکتے ہیں؟
مجھے آواز نہیں آئی،
سر میں یہ پوچھنا چاہ رہا ہوں وٹ از قائم نماز، قائم نماز کیا ہے؟
قائم کا لفظ صحیح سمجھ آ رہی ہے کہ لوگوں کو نماز کے مومنٹم، سو جب آپ ایز اے کمیونٹی اٹ ول بیکم اے پارٹ آف اے پرماننٹ ریچول اینڈ روٹین، دین وہ قائم ہو گئی یہ چیز. فار ایگزامپل پاکستان میں قومی ترانہ قائم ہوا ہے اس وقت، ہر بندے کو بچپن سے یاد کیا جاتا ہے، ہر موقع پہ پڑھا میں، تو یہ تو کوئی بھی قائم نہیں ہوا، پھر بھی کنسسٹنٹ ہے پاکستان میں. اور کیا ہمارا کلچر میں کافی ساری چیزیں جس وقت ہم نے قائم کی ہوئی، دا پرماننٹ پارٹ آف آر لائف، اوکے، تو پھر وہ قائم ہو گئی. اور میں گھر میں بیٹھنے والی نماز کی بات آف کورس نہیں کر رہا، آپ کو پتا نا نبی اسلام نے شاہ فرمایا کہ جو بغیر کسی عذر کے مسجد نہیں جاتا اور گھروں میں نماز پڑھتے ہیں، میرا دل چاہتا ہے کہ ان کے گھروں کو آگ لگا دوں تاکہ ان کے پاس جو جسٹیفیکیشن ہی ختم ہو جائے کہ میں نے نماز پڑھنی، ان کو صرف ایک ہی چوائس ملے کہ میں مسجد میں پڑھنی. اوکے، سو اس کے آف کورس انڈرسٹینڈ اف اٹ بیکمز اے پرماننٹ پارٹ آف اینی سارٹ آف اے روٹین آف پیپل اٹ بیکمز قائم، کہ قائم ہو گئی وہ.
اچھا سر، میرا ایک اور کوسچن یہ تھا کہ یہ جو ہمارے سب کانشیس پیٹرن بچپن میں شیپ ہوتے ہیں، بیہیویئر پیٹرن، کیا یہ اگلی عمر میں چینج ہو سکتے ہیں؟
بالکل بھی نہیں، آپ کی تو آ رہی ہے، وہ صاحب کی آواز بالکل بھی نہیں آئی مجھے، بس بچپن کے جو پیٹرنز ہوتے ہیں بس، اس کے علاوہ مجھے کوئی آواز.
سر میں یہ پوچھنا چاہ رہا ہوں جو ہمارے سب کانشیس مائنڈ کے پیٹرن ہوتے ہیں جو بچپن میں شیپ ہوتے ہیں، کیا وہ اگلی عمر میں چینج کیے جا سکتے ہیں؟
کیے تو جا سکتے ہیں آف کورس، مگر جتنا دیر کا ہوگا اتنی دیر کا اس کا ریکوری کا اس مطلب اتنا ہی لمبا پھر عرصہ لگے گا اس کو ریکور کرنے میں. وہ بھی اس کے لیے 10 گنا زیادہ کنسسٹنسی، پرسسٹنس اور ہارڈ ورک کی ضرورت ہوگی، کانشیس ایفرٹ کی ضرورت ہوگی. اتنا بڑا مسئلہ ہے، ہو تو سکتے ہیں، آف کورس ہو سکتے ہیں.
ٹھیک ہے سر، تھینک یو.
جی ہو گئے سب سر، ایوری بڈی ہو ہیز ریزڈ دیئر ہینڈز از ڈن.
سہیل بھائی ابھی کچھ 5-6 لوگ ہیں جنہوں نے ریز کیا ہوئے ہیں، آپ بتائیں آگے کتنے دیں گے.
اوکے، دو کوسچن میں ایسا کرتا ہوں، میں سب کے کوسچن لے لیتا ہوں، جو سب سے چھوٹے سوال ہیں ان کے آنسر بھی کر دیتا ہوں. ٹھیک ہے
ٹھیک ہے، فریال آپ اپنا کوسچن بتا دیں.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
جی سر، مجھے یہ ذہن میں آتا ہے کہ اللہ تعالیٰ نے مردوں کو صرف انبیاء کیوں چنا، عورتیں کیوں نہیں؟
ماریا آپ اپنا کوسچن بتا
دیں. میرا خیال ہے میرے کنیکشن میں مسئلہ ہے نا، یہ کوسچن میرے کنیکشن میں مسئلہ ہے، کیونکہ کسی کا بھی سوال مجھے صحیح سمجھ نہیں آ رہا، یا پھر آپ لوگوں کو بھی ساتھ یہی ایکسپیرینس ہو رہا ہے؟
میری آواز نہیں آ رہی؟
نہیں سر،
بیچ میں چلی گئی تھی.
جی میرا سوال یہ ہے، مجھے یہ پوچھنا تھا کہ اللہ تعالیٰ نے مردوں کو نبی کیوں چنا، عورتوں کو کیوں نہیں؟
اچھا، کیونکہ اتنا دی ہول اسپیکٹرم جو نا، تو انسانی لائف کے جو اسپیکٹرم ہیں ان تمام، اس اسپیکٹرم کو دیکھیں تو اس تمام تر کیٹیگریز کے اندر آپ کو پتا چلے گا کہ کچھ ایسے معاملات ہیں جن کے بنا پہ، فار ایگزامپل اگر مرد عورت کے علاوہ کوئی کسی ایک اور مخلوق بھی اللہ تعالیٰ ادھر پیدا کرتے تو اور اس کو کوئی اور کیپیبلٹی ہوتی، سمجھے جو کہ صرف عورتیں ڈیل کر سکتی تھی, تو پھر نبی اور عورت بھی نبی ہوتی. مگر چونکہ اس اسپیکٹرم کے اندر فزیکل ہارڈ شپ اور یو نو آل دا سچویشنز ویئر پیپل ہیڈ ٹو, اس میں کوئی ذہنی نہیں, اس میں جسمانی تقاضے اتنے زیادہ تھے جس میں اس کام کے لیے اللہ تعالیٰ نے آدمیوں کو انتخاب کیا. بہرحال بہرحال اللہ تعالیٰ نے خود کبھی بھی نہیں کہا کہ میں وہی کسی عورت کو نہیں کروں گا, بڑے کام عورت سے نہیں لوں گا. ایکچولی اتنی عورتوں پہ وہی ہوئی ہے, میں نے اس لیے پہلے سوال کے جواب میں کہا تھا نا کہ غیر نبی بھی وہی ہوتی ہے اور اللہ تعالیٰ اس کو الہام کرتے ہیں اور اللہ تعالیٰ اسے کام لیتے ہیں. تو عورتوں میں وہی بھی ہوئی ہے اور اللہ تعالیٰ عورتوں سے اس طرح کے سارے کام لیے گئے ہیں کہ جو کہ وہ عورت بغیر نبی بنائے, کہ جو کہ یو نو کسی اور مذہب میں وہ نبی کہلائی جائے گی. آئرونکلی عیسائیت میں دو عورتیں ہیں نبی, آئرونکلی, کیونکہ ان سے وہ کام لیے گئے, مگر ان سے پھر بھی اس لیول کی ان کو وہ ایکسپوزر نہیں مل سکا سوسائٹی میں, کیونکہ دے آر نیور گونا فائٹ وارز, دے آر نیور گونا بی ایبل ٹو ڈو دیٹ. سو اللہ تعالیٰ نے ان کو اسی میٹرکس کے اندر وہی کام کرائے جو کہ کسی اور میٹرکس میں اور بڑی میٹرکس میں ایک نبی کر رہا ہوتا ہے, جیسے حضرت مریم کے ساتھ جو کام معاملہ ہوا وہ وحی کے ساتھ ہوا, حضرت جبرائیل خدا کے ملے, پھر بار بار یہ ڈائلاگ چلا, پھر حضرت موسیٰ کی والدہ کے ساتھ جو واقعہ ہوا وہ بھی ڈائریکٹ وحی تھی, حضرت موسیٰ کی والدہ کو ڈائریکٹ تسلی دی گئی اور پھر حکم دیا کیسے سارا کا سارا ارینجمنٹ کرنا ہے, موسیٰ جب بچے تھے کہ بچے کو کس ٹوکری میں ڈال کے دریا میں کیسے بہانا, یہ وحی کے تھرو ہو رہا ہے سارا. سو یہ سارے کے سارے معاملات اللہ تعالیٰ عورتوں اور مردوں کو ریلیونٹ آف دیئر جینڈر کروا رہے تھے, مگر جب سخت جانی کے کام کروانے تھے تو اللہ تعالیٰ نے کہا کہ بھائی عورتوں کو بچائے, یہ سختی کا کام جو ہے نا یہ آدمیوں سے کرائے جائے, ہمیں نا یہ بس یہ سمجھ لیں آپ. یہ اس لیے اللہ تعالیٰ نے کوئی تشخیص نہیں کی کہ عورتیں کم ہیں یا مرد کم ہیں, درجہ کم ہے. یہ تو اب مرد بھی یہ اعتراض کریں کہ میں کیوں نہیں نبی, یہ موسیٰ کو کیوں نبوت ملی, میرے اندر کیا کمی تھی, تو یہ اس لیول کا آرگیومنٹ ہو جائے گا کہ اللہ تعالیٰ نے یو نو بیسڈ آن وٹ ایور because it's not a prejudice of anything, okay, of any kind. So jab aap quran ka falsafa ye padhte hain na ki humne khud choice ki thi ki humne kis category mein kya karne jana hai niche, to khud hi samajh aa rahi thi ki isko allah's nauz billah prejudice is our own choice of which matrix we're going to go into and kis tarah ka bojh hamare upar hum saar lenge taki journey ka jo purpose hai na wo pura fulfill ho jaye. So ان خواتین کی مثال میں نے آپ کو اس لیے دی ہے تاکہ کسی خاتون کے ذہن میں یہ نہ آئے کہ اللہ تعالیٰ تو آدمیوں سے تو ڈائریکٹ ہو جاتے ہیں, ہمارے ساتھ جو ہے نا وہ انڈائریکٹلی بات کی جاتی ہے.
تو یہ فزیکلی یعنی یہ اس اسپیکٹ سے زیادہ ہے
فزیکلی, اس فار ایگزامپل وار اسٹریٹجی بنانے کے لیے, وار اسٹریٹجی میں وار کی امپلیمنٹیشن دیر سو مچ دیٹ ا مین کین, اور یہ کوئی ابیلٹی آف دا مین سے کوئی درجہ نہیں بڑھ رہا اس کا, یاد رکھیے گا آدمی کو اور عورت کو دونوں کو جنت میں بھی رکھا گیا تھا اور دونوں کو زمین پہ اتارا گیا تھا, ایک ہی دن کا واقعہ ہے, ٹھیک ہے. تو یہ نہیں ہوا کہ ہوا پہلے تم نیچے اتر جاؤ پھر آدم تم بعد میں آنا, ایک دن ایکسٹرا دے رہا ہوں تمہیں جنت میں, ایسا تو نہیں ہوا نا. سو دی میٹرکس از دا سیم, دا ایپلیکیشن آف یو نو دا ہول سسٹم ریکوائرڈ یو نو فلوسافیکلی اسپیکنگ, فلوسافیکلی ہم سب کو پتا ہے فلسفے کا کہ چوائس ملتی اور جنت نظر آ رہی ہوتی تو سوچنے والے آدمی نے یہ کہنا تھا یا اللہ مجھے عورت ہی بنا دے, کیونکہ ان کو تو آپ نے آدھے کام سے تو مبرہ کر دیا ہے, یہ تو بغیر یاد کی جنت میں جا, ان کو تو صرف مجھے تو ملا. تو میتھمیٹکس یہی کہتی ہے کہ عورت فائدے میں ہے اور آدمی نقصان میں ہے, میتھمیٹکس ہی کہتی آپس میں کمپیئر کیا جائے تو عورتوں کو تو بلکہ آدمیوں کو اعتراض کرنا چاہیے تھا کہ یا اللہ آپ ذرا سے عورت کی طرف آپ نے نرمی رکھی ہماری طرف سختی کر دی, اور الٹا ہو رہا ہے عورتیں اعتراض کریں گی ہم پہ سختی کیوں نہیں کی, آدمیوں پہ کیوں کر دی.
نہیں میں سمجھ گئی جزاک اللہ خیر, کیونکہ ہماری خواتین میں ہی ایسے سوالات ہوتے نا تو پھر سمجھ نہیں آتی کہ کیا جواب.
جی بالکل بالکل, اس دن جنت کے معاملات قیامت حشر والے دن کھلنے ہیں نا, اس دن آدمیوں نے پچھتانا ہے کہ یار کاش عورت ہی ہوتا, خالی منہ ہی کور کرنا تھا اور نمازیں پڑھنی تھی, میرے پہ تو حکم اتنا اطلاق ہی نہیں ہوا, آدمی کو تو سارے کے سارے کام کروانے اللہ نے. جی آپ سے سوال مجھے بس.
نادیا آپ اپنا کوئسچن پوچھ لیں.
السلام علیکم سر. سر میرا یہ سوال ہے کہ دا کوسچن آف وائی, کہ وائی کی سر کوئی لمٹ ہونی چاہیے یا نہیں ہے اس کوسچن کی کوئی لمٹ؟ اور دوسری بات یہ کہ ایتھیسٹ کا کیا یہی مسئلہ نہیں ہے کہ وہ وائی کے کوسچن میں مبالغہ کرتے ہیں, تبھی جو ہے آنسر پہ نہیں پہنچ پاتے؟ اور پھر میرے سامنے اس حدیث بھی آتی ہے کہ خدا کے بارے میں سوال نہ کرو کیونکہ تم گمراہ ہو جاؤ گے. تو اب اس کو, اس حدیث کو کیسے ریکنسائل کریں گے اباؤٹ دی کوسچن آف وائی؟
اچھا دیکھیں, وائی کا کوسچن صرف اللہ کے لیے نہیں مختص, وائی تو ہم کسی بھی چیز کے بارے میں پوچھتے ہیں نا, وائی از دس یونیورس کریٹڈ دی وے اٹ از کریٹڈ, ٹھیک ہے, سمجھے, وائی از دی ہول سسٹم ڈیزائن to actually make us suffer. یہ اللہ کے سوال تو نہیں ہے نا. سو اللہ تعالیٰ کے معاملات اور اللہ تعالیٰ کی ایٹریبیوٹس اور اللہ تعالیٰ کی اپنی ہستی کے بارے میں وائی کی لمٹ یہ ہے کہ آپ ان کو اگر پہچاننے کے لیے سوال کر رہے ہیں اور آپ کو اللہ تعالیٰ کی جو امیجری ہے نا وہ نظر آنا شروع ہو رہی ہے, تو دین یا یو گو آن وتھ دس. مگر آپ بحث کرنے کے لیے اس بیس کے اوپر کہ میں یہ پروو کر دوں کہ یو نو ہو از رائٹ اور ہو از رانگ, دین تو پھر تو لمٹ زیرو ہونی چاہیے نا, پھر تو زیرو ہونی چاہیے. رہی بات انلیس یو آر ایٹ اے کیپیبلٹی ویئر یو کین ایکچولی وے دا آرگیومنٹس اور ان کا سبسٹنس جو ہے نا وہ نکال سکیں, اس پھل میں سے جوس نکال سکتے ہوں, تب تک آپ وائے کے اوپر رہیں, ورنہ اس کے علاوہ تو وائے کا کوئی, وائے صرف نقصان ہی پہنچاتا ہے لوگوں کو. اگر آپ صرف اور صرف یو نو ایک گیم کے طور پہ اس کو لے رہے ہیں کہ یو نو آئی ہیو ا ٹوٹلی ڈفرنٹ سپرفیشل اور ایپیڈرمل لیول آف پرپز اینڈ دیٹس وائی آئی ایم ٹرائنگ ٹو ڈو دس. سو سمجھنے والے ایک وائی سے ہی سمجھ جاتے ہیں, اور نہیں سمجھنا جنہیں ان کی نیت نہیں ہے ان کو وائی کی آپ گردانے بھی بتا دینا, انہوں نے اپنی نیت باندھی ہوتی ہے, کیونکہ وہ چیز ڈھونڈ رہے ہوتے ہیں کہ جو ان کے مطلب پہ فٹ آ جائے, بس اس کو وہ ماننے کی کوشش کرتے ہیں, بس دیٹس اٹ. اور 99% آف دا ٹائم یو ول سی اے پیٹرن, پیٹرن نظر آ جائے گا آپ کو. سو وہ پیٹرن دیکھ کے آپ پھر اس بندے کو پیٹرن کے اوپر ایڈیٹ کریں. رہی بات بچوں کے سوالوں کی, تو بچوں کے سوالوں کی کوئی لمٹ نہیں ہوتی, 12-10 سال کے بچوں جو ہیں, اس سے کم کے بچے, وہ بے شک روز 10,000 بھائی کے سوال کریں, وہ آپ کی رعیت میں, وہ آپ نے جواب دینے ہیں. یہ جو جتنے بھی احکام ہیں یہ بالغوں کے لیے احکام ہیں, بچوں کے لیے نہیں ہے احکام. بچوں کو آپ نے وائے کے سوال نہیں روکنے, میں اس لیے بچوں کے وائے کے سوال کے اوپر زیادہ فوکس کرتا ہوں, ان کی کوئی لمٹ نہیں.
جزاک اللہ سر, سمجھ آ گئی.
اگر آپ کو پھر بھی کوئی چیز ہو رہا ہے, سب سے میں اس وقت مخاطب ہوں کہ کوئی بھی کوسچن جو وچ یو تھنک از لیڈنگ ٹو انادر کوسچن, پلیز رائٹ اٹ ڈاؤن, وی ول جسٹ یو نو گیٹ آن ود دی آنسر ان دی نیکسٹ سیشن انشاءاللہ. جی اچھا, میں ہر دفعہ کیا کہتا ہوں طلاق کے, میں صرف کوشچن لوں گا اور میں آنسر دینا شروع کرتا ہوں. آپ بھی یہ سوچ رہے ہوں گے, مجھے بھی ذہن میں ابھی خیال آیا.
جی سائل بھائی, آپ آنسر آپ نے دینا شروع کر دیا تو پھر میں نے انٹرپٹ کیا تھا.
تھوڑا سا ایشو یہ آ رہا تھا کہ مطلب کچھ حدیث جو ہیں وہ آن دا سرفیس جو ہیں وہ بندہ پڑھتا تو کافی کہہ لیں کہ مجھے ورڈ نہیں اس کے لیے صحیح آ رہا ہے کہ ڈیمیننگ سی لگتی ہیں, یا مطلب اس طرح لگتی ہیں کہ یہ صحیح نہیں ہو سکتی, تو بندہ اس چیز کو کیسے لے کے چلے؟ مطلب انہی کو وہ بار بار لوگ آرگیومنٹس بنا کے وہ دے رہے ہوتے ہیں, تو بہت سے میں نے لوگ دیکھے وہ پھر اسی چیز کو لے کے وہ قرآنسٹ ہو جاتے ہیں یا وہ غامدیت والی سائڈ پہ چلے جاتے ہیں. سر اس کے بارے میں ذرا گائیڈ کر دیں, تھینک یو.
جی میں سمجھ گیا ہوں. جی اگلا کوسچن لیں, میں آپ کو بتا اس کا آنسر.
جی ناصر آپ اپنا کوسچن بتائیں.
السلام علیکم سہل بھائی, میرا سوال یہ ہے کہ آئی ڈونٹ نو دس از فقہی کوسچن, اور میرا سوال یہ ہے کہ کیا ہم ایک مسلمان یا مومن کے لیے کسی ایک امام کو فالو کرنا ضروری ہے؟ جو ہمارے چار امام ہیں ان میں سے کسی ایک کو فالو کرنا ضروری ہے, یا جسٹ قرآن اور حدیث کو فالو کریں اور ڈز ناٹ میٹر, مطلب جہاں سے آپ کو صحیح حدیث ملتی ہے اس کو فالو کریں اور امام کو فالو کرنا ضروری نہیں, ضروری ہے فالو کرنا؟
سمجھ گیا جی, میں ابھی بتاتا ہوں جی. انشاءاللہ انشاءاللہ جی. اگلا کوسچن لیں
جی. مس بلاسم نام ہے, وہ کوسچن پوچھ رہے ہیں
جی.
السلام علیکم.
وعلیکم السلام.
میرا سوال یہ ہے کہ اللہ تعالیٰ نے ایسا بولا ہے کہ یہ جو پوری دنیا ہے اور وہ سات آسمان اور وہ سب 7 ڈیز میں بنائے ہیں, پر اسٹیفن ہاکنز نے ایسی تھیوری دی ہے کہ یہ جو بگ بینگ تھیوری کے پہلے ٹائم ایگزسٹ ہی نہیں کرتا تھا, ڈے اور نائٹ کا کوئی کانسیپٹ نہیں تھا. تو یہ اور قرآن اور بائبل میں ایسا ہے کہ 6 دن میں بنایا ہے, تو یہ کیسے؟
ٹھیک ہے. میں
دوسرا سوال یہ ہے کہ
کوسچن کیا آپ نے پوچھا, یہ کیسے؟
مطلب وہ اسٹیفن ہاکنگ نے ایسا بولا تھا کہ بگ بینگ تھیوری کے پہلے ٹائم ایگزسٹ ہی نہیں کرتا تھا.
اوکے اگر ٹھیک ہے, اگلا کوسچن کیا؟
اور دوسرا سوال یہ ہے کہ جیسے ہمارے گھر میں چھوٹے ٹوڈلرز اور بچے ہوتے ہیں, وہ ابھی جو بچوں کی نرسری رائمز اور پویم وہ بہت بہت دیکھتے ہیں, ابھی اس پہ بھی بلینز ویوز ہوتے ہیں, مطلب بہت دیکھتے ہیں, تو وہ کیا دیکھ سکتے ہیں بچے چھوٹے 3 سال کے؟ مطلب میرے گھر میں ہے ایسے بچے 1 سال کے, تو پن اس سے وہ بہت سیکھتے بھی ہے, جیسے انگلش بھی وہ بہت سیکھتے ہیں.
میں سمجھ گیا آپ کے پہلے کوشچن کا, تو میں آنسر دیتا ہوں باقی کوشچن لے کے. جو دوسرا کوشچن ہے نرسری ٹائمز والا بچوں کا, اسپیشلی انڈر 3 ایئر اولڈ, ان کو یہ بند کر دیں, کام اسکرین سے دور کر دیں ان کو, اسی وقت بند کر دیں. دس از اے ویری بگ پرابلم دیٹ اے چائلڈ از گوئنگ ٹو گو تھرو لیٹر آن. آپ نے اس کو نرسری ٹائم سکھانی ہے تو اس کو کتاب سے خود پڑھ کے سنا سنا کے سکھائیں, جیسے پوری دنیا یوٹیوب سے پہلے نرسری ٹائم سیکھتی رہی ہے, اسے کہتے ہیں لیکسیکل ویلیو نہیں ہے ویسے اس کی, تو مجھے اس کی کوئی خاص یوٹیلیٹی نظر نہیں آتی. بہرحال اگر کرانی ہے آپ نے تو پھر آپ کتاب سے پڑھ کے خود سنا دیں. دیر از نو گڈ آؤٹ, دیر از اونلی بیڈ دیر از ہڈن ان سائڈ دا اسکرین فار اسپیشلی اے 3 ایئر اولڈ فگاس, تو وہ تو اسی وقت بند کر دیں. اوکے, ڈونٹ لک ایٹ دا بلین کڈس ہو سین دیٹ, لک ایٹ یور اون چائلڈ who you can save. Okay. جی اگلا کوسچن لیں.
ثاقب نیازی آپ کوسچن پوچھیں.
السلام علیکم سہیل بھائی.
السلام.
ساحل بھائی آپ سے پوچھنا ہے کہ جو بچے, میں نے کچھ بچوں کو دیکھا جو بچپن میں کچھ بزدل ہوتے ہیں اور کچھ بہت بہادر ہوتے ہیں, سیم میں آپ سے یہ پوچھنا چاہ رہا ہوں کہ کیا اس میں بھی کوئی کیمیکل ہوتے ہیں برین میں بہادری کے یا بزدلی کے, اور کیا جین سے اس کا کوئی واقعی میں تعلق؟
گڈ کوسچن, ویری گڈ کوسچن. لمبا جواب ہے. آپ کا نام کیا تھا؟ ثاقب. اس کا تھوڑا سا لمبا جواب ہے مگر
آپ کے سارے لیکچر سنتا رہتا ہوں.
جزاک اللہ خیر ثاقب. اصل میں نا کیمیکل, اچھا نہیں سوری سوری, اگلا کوسچن لے لیں پلیز. اگلا کوئی اور کرے گا؟ بس لاسٹ کوسچن تھا,
میں وہ کہیں سے بھی لے لوں گا آپ کا. ٹھیک,
اوکے,
پرفیکٹ. یہ سائل بھائی بس لاسٹ کوسچن ہے سجیلہ بخاری کا, آپ کوسچن پوچھیں.
جی سجیلہ.
السلام علیکم سر. سر ابھی جیسے کوسچن ہوا تھا کہ میرے اوپر پریشانیاں آئیں اور میں نے سٹارٹ کی, سر میری آواز آ رہی ہے؟ ابھی یہ کوسچن کسی بھائی نے کیا تھا کہ میرے اوپر پریشانیاں آئیں تو میں نے اذکار پڑھنا سٹارٹ کیے, اور اکثر اوقات ہوتا بھی ایسا ہے کہ جب ہم پریشانی والی سچویشن آتی ہیں تو ہم مولانا حضرات کے پاس جاتے ہیں. ہیلو. ہیلو
جی, آپ بات کریں.
آواز آ
رہی؟
آ رہی, آپ بات کریں نا.
ڈفرینٹ اذکار جو ہیں جو ڈیلی بیسس پہ ہم نے پڑھنے ہوتے ہیں, ہم ان پہ توجہ نہیں کر رہے ہوتے, جیسے صبح شام کے اذکار ہیں. تو یہ بتائیں کہ ہم ینگ جنریشن کو اس طرف کیسے موٹیویٹ کریں. ظاہر ہے جب یہ چیزیں ہم ڈیلی بیسس پہ نہیں کریں گے تو پریشانیاں تو آئیں گی. اور جیسے استخارہ ہے, ہم استخارہ جو ہے وہ نہیں کرتے اپنی لائف میں, اس کو امپورٹینس ہی نہیں دیتے, دوسرے لوگوں سے کروا رہے ہوتے ہیں, خود نہیں اس چیز کو لے کے چلتے, تو پھر پریشانیاں تو لائف میں خود ہی پھر آتی ہیں. تو ذرا اس چیز کو بتائیں کہ کس طرح سے ہم اپنے بچوں کو کس طرح سے موٹیویٹ کریں کہ وہ مطلب باہر جاتے ہیں اور بائک پہ جا رہے ہیں, اور ظاہر ہے روٹین جس طرح سے چل رہی ہے, ایکسیڈنٹ وغیرہ بھی ہوتے ہیں. تو مطلب مائیں بڑی کوشش کرتی ہیں خود سے بچوں کو پڑھ کے پھونک وغیرہ, آیت الکرسی وغیرہ, لیکن بچے خود سے ایفرٹ نہیں کرتے ڈیلی بیسس کے جو اذکار ہیں. سر وہ موٹیویشن جو ہے نا بچوں کو کس طرح سے ملے؟
ڈیلی بیسس کے اذکار کی مثال دیں.
سر صبح شام کے جو اذکار ہوتے ہیں, جیسے صبح کے ٹائم اذکار ہے کچھ اور شام کے آیت الکرسی اور اس طرح سے اور جو اذکار ہیں, ایک تو ڈیلی بیسس کے ہوتے ہیں نا, ٹوائلٹ میں جانے کا یا کھانا کھانے کا, وہ تو چل ہی رہا ہوتا ہے. اس کے علاوہ صبح شام کے جو اذکار ہیں, جب ہم جو ہم صبح کو پڑھنے ہم نے مسٹ پڑھنے ہوتے ہیں فجر کے بعد, اور جو مغرب کے بعد ہم نے مغرب سے پہلے پہلے ہم نے پڑھنے ہوتے ہیں, میں ان اذکار کی بات کر رہی ہوں.
اچھا میں آپ کا سوال سمجھنے کی کوشش کر رہا ہوں کہ ڈیلی اذکار ہونے چاہیے اور لوگ ڈیلی اذکار کی بجائے کوئی اور اذکار کرتے ہیں.
نہیں نہیں سر, میرا کہنے کا مطلب یہ ہے کہ ڈیلی بیسس پہ ہم پڑھ نہیں رہے ہوتے, ٹھیک ہے, اور پھر ہمارے اوپر لائف ہمارے اوپر ہرڈلز آتے ہیں, تو پھر ہم مطلب مولانا حضرات کے پاس بھاگتے ہیں, ہمیں یہ پریشانی آ گئی. پھر ظاہر ہے وہ تو اذکار بتاتے ہی ہیں, وہ تو ہم کریں گے بھی, اور انشاءاللہ جیسے استغفار ہے اس کی فضیلت ہے, ہر چیز کی فضیلت ہے, لیکن میں یہ کہنا چاہ رہی ہوں کہ ہم اپنے بچوں کو کس طرح سے موٹیویٹ کریں کہ وہ ڈیلی اذکار جو ہیں وہ لائف میں شامل کریں. نمازیں تو فرض ہیں نا, وہ فرض کی ادائیگی تو وہ کرتے ہیں, یا مطلب ان کو نماز کا پتہ ہے, لیکن اذکار کو وہ اہمیت نہیں دیتے.
اچھا ٹھیک, آپ کو آواز آ رہی ہے میری؟ سب کو اچھا, پہلے تو یہ سائیکالوجی ذرا کلیئر کر لیں ہم جلدی, کہ سب کو پتا ہے کہ نبی علیہ السلام کی لائف, یہ آپ سجیلا اپنا مائکروفون میوٹ کر دیں پلیز. یہ جو ہم سب کو سیرا کا تھوڑا بہت علم بھی ہو تو ہمیں پتا ہو کہ کسی اور شخص پہ اتنی مصیبتیں نہیں آئیں جتنی کہ نبی علیہ السلام پہ آئیں. سب کو پتا اس بات کا, ہم سب کو اس کی سینس ہے.
جی سائل بھائی.
اچھا میں اس لیے یہ سائیکالوجی کلک کر رہا ہوں اذکار کے, نعوذ باللہ, جو نبی علیہ السلام نے اذکار بتائے وہ تو ہمیں کرنے ہی کرنے, مگر یہ صدقہ ضروری ہے, کرنا ہی کرنا ہے, ٹھیک ہے, وہ مصیبت سے بچاتا ہے, حدیث ہے. مگر یہ بات کسی بھی مسلمان کی سائیکالوجی میں اسپیشلی اپنے بچوں کی مت بٹھانا کہ مصیبتیں نہیں آئیں گی, کیونکہ اس کی ٹیکنیک ہے ہمارے پاس. اللہ تعالیٰ مومن کو مصیبتوں سے ہی آزماتے ہیں, یہ ہے اسلام کی سائیکالوجی ہے. سو یہ بہت دھیان میں رکھیے گا, دو چیزیں مکس ہو رہی ہیں, ایک یہ کہ نظام کے اوپر کام نہ ہو رہا ہو اور ہم اپنے اذکار میں پھنسے ہوئے ہوں یہ تصوف والوں کے فالو بن بن کے, اور ایک یہ کہ نظام پہ کام ہو رہا ہو مگر اذکار ہی چھوڑ دی ہوئے ہوں, جیسے کہ اصحاب سلف کہہ رہا ہوں, جو سلف فالوورز ہیں ان کی سائیکالوجی بن چکی ہے. سو خیر نظام پہ تو وہ بھی اس لیول پہ کام نہیں کرے, بہرحال سو یہ دونوں چیزیں اکٹھی ہوں گی تب کوئی معاملہ ہوگا. جب ایک مشین ہی نہیں بنی ہوئی اور آپ گاڑی نہیں خریدی اور پیٹرول لے کے پھر رہے ہیں, تو پھر تو کوئی فائدہ نہیں پیٹرول کا نا, وہ تو آگ لگانے کی کام آئے گا, گاڑی تو نہیں چلے گی, گاڑی تو آئی نہیں, اور گاڑی ہم اگر پیٹرول ہی نہیں ہے تو پھر گاڑی کا بھی کوئی فائدہ نہیں. سو بالکل اس طریقے سے دونوں چیزیں اکٹھی تھیں, اقامت دین اور اپنے مذہبی امور, یہ دونوں الگ الگ معاملات ہیں دونوں ایک دوسرے کے ڈیپینڈنٹ, مگر اقامت دین پہلے ہے اور مذہبی امور بعد میں. رہی بات مصیبتوں کی, تو مصیبتوں کا معاملہ جو ہے وہ اذکار کے بعد بھی رہے گا, یہ بات آپ سب کو پتہ ہونی چاہیے, بچوں کو بتائیں کہ مصیبتیں از ناٹ کرائٹیریا کہ آپ مومن کتنے بڑے ہیں. اف اینی تھنگ سب سے بڑے مومنین کو سب سے بڑی مصیبتیں آتی. حضرت شافعی رحم اللہ حضرت امام حنبل کے گھر سے نکلے تو اگلے دن یا اس سے اگلے دن انہوں نے خط ارسال کیا, اور خط امام حنبل کی رحم اللہ کی بیٹی نے ریسیو کیا, اور انہوں نے اپنے والد صاحب کو کہا کہ خط آیا ہے امام شافعی کا. انہوں نے کہا پڑھو کیا ہے, تو انہوں نے خط پڑھ کے سنایا اپنے والد صاحب کو کہ شافعی نے کہا کہ مجھے نبی علیہ السلام کی زیارت ہوئی اور انہوں نے مجھے کہا کہ حنبل کو خوشخبری سنا دو, اللہ تعالیٰ اس سے بڑا کام لینے والے. حنبل کے بچوں اور ان کے اہل و عیال میں خوشی کی لہر دوڑ گئی کہ اللہ تعالیٰ بڑا کام لینے والے ہیں, ہم وی آر دا چوزن ونز. اور حنبل نے کیا کہا, حنبل نے کہا کہ تیار ہو جاؤ, اب مصیبت آئی ہے, تیار رہنا, گھبرانا نہیں, اب مصیبتیں آنا شروع ہوئیں, اب ہوں گی مصیبتیں آنا شروع. تو ان کی بیٹی نے کہا کہ آپ اتنی اچھی خبر کے بعد یہ کیا بات کر رہے ہیں؟ تو حنبل نے کہا کہ اللہ تعالیٰ جب کسی سے بڑا کام لینے لگتے ہیں تو دنیا اس کے اوپر تنگ کر دیتے ہیں اور مصیبتیں ڈال دیتے ہیں. اس پہ حدیث بھی ڈائریکٹ ہے کہ اللہ تعالیٰ جب کسی سے نیکی کا ارادہ کر لیں, ٹھیک ہے, اللہ تعالیٰ جب کسی پہ ایسا ارادہ کریں تو دنیا میں اس پہ مصیبتیں ڈال دیتے ہیں. تو یہ سائیکالوجی اسلام کی ہے اور بہت کلیئر ہے. ہمارا آئی کیو اسی بیس کے اوپر ڈیولپ ہونا چاہیے کہ مصیبتیں, احزاب کے غزوے میں اتنا ٹف غزوہ تھا, یا صحابہ کہتے ہیں اسے ٹف غزوہ, اتنا اس سے سخت وقت نہیں ہم نے کبھی دیکھا کہ دن رات چھپے رہتے تھے کیونکہ ہر وقت ہر انچ کے اوپر تیر برس رہے تھے اور کچھ کر نہیں سکتے تھے, نہ کھا سکتے تھے نہ کہیں جا سکتے تھے, چھپے ہوئے تھے سارے مسلمان اپنے اپنے مورچوں میں مدینہ کے اندر. تو ایک منافق نے علی سے کہا کہ یہ تیرے چہرے پہ کس قسم کی مسکراہٹیں ایسے موقع پہ؟ علی نے کہا کیوں, کیا ہو گیا؟ He said کہ محمد تو کہتا تھا کہ کیسر و کسرا کے دربار ہمارے لیے کھلیں گے اور ہم فتح کریں گے, میں تو یہاں پہ باتھ روم نہیں جا سک رہا ہوں اس وقت, اور تو ہے کہ مسکرا رہا ہے ادھر. تو اللہ تعالیٰ نے کہا کہ مجھے نا اپنے اوپر بہت شک ہوتا تھا کہ میں شاید کسی لیول پہ ہوں نہیں, آج مصیبت میں مجھے تھوڑا یقین آنا شروع ہو گیا کہ میں بھی کوئی, میرے بھی ہمارے لیے کوئی ویلیو اللہ تعالیٰ کے ہیں, کیونکہ اللہ تعالیٰ نے کہا ہے کہ میں مومنین کو مصیبتوں سے آزماتا ہوں. سو یہ دھیان میں رکھیے گا, یہ دو چیزیں جنرلائز کانسیپٹ میں مت لیں کہ مصیبت کا جنرل کانسیپٹ لیا اور ذکر اذکار کا جنرل کانسیپٹ لیا اور آپس میں دونوں کو بیلنس کر دیا کہ ایک ہوگا تو دوسرا نہیں ہوگا. حنبل سے زیادہ بڑی مصیبت کسی پہ نہیں آئی. پھر جب یہ خط جب انہوں نے ریسیو کیا کچھ مہینوں کے بعد, ان کی لائف میں اور ہم سب کی لائف میں ان کے تھرو اتنا بڑا واقعہ ہوا کہ امام حنبل کو سال ہو سال, ایک خلیفہ مرا تو دوسرے کو ڈیلیگیٹ کر گیا کہ اس کو نہیں چھوڑنا, قیاد میں رکھ کے روز کوڑے پڑتے تھے صبح دوپہر شام, پھر دوسرا خلیفہ مرا تو تیسرے کو ڈیلیگیٹ کر گیا اس کو نہیں چھوڑنا, وہ پھر وہ, یہ تین خلیفہ خلیفہ, یہ مامون رشید سے میں شروع ہوا اور متوکل علیہ کے دور میں یہ ان کا ٹارچر ختم ہوا, کیونکہ وہ تیسرا خلیفہ کو تو پتہ نہیں تھا یہ کہانی شروع کیسے, تو اس نے کہا یار کیا کر رہے تم نے اپنے کو فساد بنایا ہوا, اور اس نے پھر ایک ڈائلاگ کروایا, اور جو امام ابراہیم ہیں جنہوں نے جامع ترمذی لکھی ہے نا ان کے استاد امام ابراہیم, وہ آئے ہوئے تھے متوکل علیہ کے پاس, تو انہوں نے کہا اس کو کیوں مارتے ہو؟ تو انہوں نے بتایا کہ یہ نا قرآن پاک, مطلب جو بھی معاملہ تھا وہی تفصیل میں نہیں جا رہا. سو پھر انہوں نے ڈائلاگ کیا تو پتا چلا کہ حنبل بالکل درست تھے, اتنے دور میں دو خلیفہ زندہ ہو کے مر بھی گئے ہوئے ہیں اور حنبل کو ٹارچر جاری ہے, اور اگر حنبل مان لیتے ہو خلیفہ کی, ان دو خلیفہ کی بات, تو آج تمام تر خواتین کی شادیاں درختوں سے قرآن پاک سے گھر کے کسی ایک حصے میں کر دی گئی ہوتی کہ بس اس کے نکاح ہو گیا ہے, قرآن پاک سے اسی طریقے آنسر لیتے جیسے یہ جو وید سے ہندو آنسر لیتے ہوتے ہیں کہ یہ کتاب ہمارے ساتھ ایک اللہ کی مخلوق چل رہی ہے, ہم اس سے بات چیت کریں گے اس سے آنسر نکلے گا. وہ جی, وہ جو دو نمبر علماء قرآن پاک کو کھول کے سخارہ کرتے ہیں کہ جو بھی صفحہ آئے گا اس صفحے کے اوپر جو پہلی آیت رائٹ پہ لکھی ہوگی وہ اگر پازیٹیو ہے, رحم کی آیت ہے, تو یہ کام کر لو. یہ حالات ہو گئے ہیں, یہ حالات ہر گھر میں ہونے تھے اگر حنبل کے ساتھ وہ واقعہ نہ ہوتا. سو مصیبتیں ہمارے پہ کیا آنی ہیں جو حنبل میں مصیبت آئی تھی, ہمارے پہ کیا مصیبتیں آنی ہیں جو صحابہ پہ آئی تھیں, اور ان پہ بھی کیا مصیبتیں آنی ہیں جو نبی علیہ السلام پہ آئی تھیں. تو کیا ان کے اذکار میں کمی تھی؟ بالکل بھی نہیں. کیا انہوں نے اقامت دین نہیں کیا تھا؟ بالکل کیا تھا. تو پھر بھی مصیبتیں آئی تھیں؟ جی ہاں پھر بھی آئی تھیں. تو اقامت دین کریں اور اس کے بعد اذکار بھی پورے کر رہے ہوں تب بھی مصیبتیں تو آئیں گی. سو اس معاملے کو آپس میں مت کنفیوز کیجیے گا. ویسے صدقہ یہ ہے, صدقہ کی حدیث ہے کہ مصیبت کو ٹال دیتا ہے, تو اس کا یہ مطلب نہیں کہ اٹس اے جنرل کانسیپٹ کہ آپ کو کوئی تکلیف آئے گی نہیں, آپ مریں گے نہیں, آپ کو کوئی بیماری نہیں لگے گی, اینڈ سو آن سو فورتھ. اس کا مطلب یہ ہے کہ اس کے باوجود بھی اگر مصیبت آتی ہے تو اللہ تعالیٰ آپ صفائی کر رہے ہیں, آپ کے درجات بڑھا رہے ہیں. ٹھیک ہے, سو اس سائیکالوجی کو کلیئر کر لیں بس. باقی جو سوال ہیں وہ میں ان کی آنسر کر دیتا ہوں, بیکاز 12:30 ہو گئے. تو what I'm going to do is I'm going to write the answers or do another session or a follow-up session. I hope Tanzeel is online, so he's going to do a or even Talha, when you're going to do your own session, you should just include these session, questions there. ایک سوال کا جواب I think so کہ مومن کے لیے کسی مسلمانوں کو امام کو فالو کرنا ضروری ہے کہ نہیں. تو امام کا مطلب بیسکلی ایک عالم ہے. تو عام بندے کے لیے جس کو کتاب کا کوئی شغف نہیں ہے نہ کوئی علم ہے, تو اس کے لیے تو بہت ضروری ہے, اس کے علاوہ تو کچھ بھی نہ کرے. یہ رول ہے اسلام کا اور صحیح رول ہے. اور اسلام کا مطلب فلسفی میں رول ہے کہ یو ہیو ٹو ہیو دا گائیڈنس. تو کیا کریں گے, بیسکلی فلسفی یہ کہتی ہے کہ ہر انسان اصل میں کسی اور کو فالو کر ہی رہا ہے, وہ مانے یا نہ مانے ایک الگ کہانی ہے, وہ کسی نہ کسی کو فالو کر رہا ہے. سو اگر اس کو یہی نہیں پتا کہ وہ کس کو فالو کر رہا ہے تو ابھی عالم نہیں ہوا. اور اگر وہ عالم ہو گیا تو پھر اس کے لیے رول ہے کہ وہ کسی کو فالو نہیں کرے گا, ورنہ بائسڈ ہو جائے گا. اور اسی لیے یہ چاروں آئمہ کرام کو ہم سیپریٹلی لیتے ہیں, آپس میں ایک دوسرے کو بھی کاؤنٹر کرتے رہتے. امام شافعی امام مالک کے ڈائریکٹ اسٹوڈنٹ ہیں, پہلے اسٹوڈنٹ ہیں, اور ساری عمر امام مالک کے ہی مطلب الگ الگ ٹیچرز رہے ان کے, مگر شروع سے آخر تک امام مالک کے ہی اسٹوڈنٹ رہے. بیچ میں وہ اور بھی اساتذہ رہے ہیں ان کے بہرحال, مگر امام مالک کو کاؤنٹر کرنے کے لیے بھی امام شافعی کی جو ہے نا آرگیومنٹس ہیں جو کہ انہوں نے امام مالک کو کاؤنٹر کیا کہ غلط کہہ رہے ہیں امام مالک کے. سو اس کا یہ مطلب نہیں ہے کہ نعوذ باللہ کوئی فتویٰ آئے تھے. ان کی آپس کی جو ڈفرینسز تھے, دے ور دا ناٹ اونلی فلڈ ود لو اینڈ ریسپیکٹ بٹ آلسو ود دا ویری سینس آف کریکٹنگ دا امہ. سو عالم کسی کو بھی نہیں فالو کر سکتا, مقصد یہ بتانے کا کہ اپنے استاد کے بھی خلاف انہوں نے جو ہے نا آرگیومنٹیشن دی ہے. سو عالم کبھی بھی نہ کسی کو فالو کرے, اور غیر عالم ہمیشہ عالم کو ہی فالو کرے. یہ رہی بات شریعہ کی, شریعہ کے اندر, حدود کے اندر, فقہ کے اندر یہ رول ہے. رہی بات ادر دین دیٹ تھاٹ بلڈنگ کے لیے, تو ہر بندے کو اللہ تعالیٰ نے خود اندر سے ایک جسے کہتے ہیں نیڈ عطا کی ہوئی ہے, جو ہر وقت آسمان کو دیکھتا ہے تو کہتا ہے کہ میں یہ میں نے ادھر جانا ہے, یہ کہاں سے آئی ہیں چیزیں. یہ ساری چیزوں کے لیے اس کے لیے اس کو ہی ہیز ٹو اسٹارٹ ریڈنگ ایوری باری. اینڈ میں اس لیے دونوں چیزوں کو اکٹھا ایک ہی جواب میں دے رہا ہوں, تاکہ آپ یہ نہ سوچیں کہ دنیا کے ہر معاملے کو امام شافی تک لینا ہے. امام شافی نے ہر معاملے کا جواب نہیں دیا, فقہ کے جواب دیے. ٹھیک ہے, سو اس کے لیے آپ کسی بھی ایسے بندے کو نیچرلی یو ار گوئنگ ٹو ہیو ٹو ریڈ اینڈ میک شیور یو ریڈ دا کاؤنٹر آرگیومنٹ آف دا پرسن ایز ویل. کسی ایک بندے کو اس میں فالو مت کر لیجیے گا. سوائے نبی علیہ السلام کی حدیث کے جو ہمارے تک نبی علیہ السلام کا علم آیا ہے, اس کے علاوہ کسی ایک بندے کو آپ اپنی تھاٹ بلڈنگ میں فالو نہیں کریں گے. اور فقہ کے اندر کسی ایک عالم کو ضرور فالو کریں گے, وہ تو آپ چاہیں یا نہ چاہیں آپ, یا تو آپ نیا فقہ لکھ لیں. جو بندہ نیا فقہ نہیں لکھ رہا وہ کسی نہ کسی فقہ کو فالو ہی کر رہا ہے. سو دیئر ٹو کیٹیگریز, پیپل ہو آر علماء اینڈ پیپل ہو آر ناٹ علماء. ناٹ ہو آر ناٹ علماء دے آر باؤنڈ ٹو فالو, اٹ از ٹو بی میڈ شور دیٹ دے آر فالوئنگ سم سورٹ آف سم عالم. اینڈ پیپل ہو آر علماء دے آر I mean, it is a strict prohibition. کیا اس کو کہتے ہیں, میں اس کو غلط لفظ نہ بول دوں یہاں پہ, it's a mathematical mistake that they're doing. ظاہر ہے کوئی گناہ تو نہیں کر رہے ہوں گے وہ, مگر it's a mathematical mistake that they're doing. کہ اگر وہ کسی اور عالم کو فالو کر رہے ہیں, پھر ان کا کیا فائدہ عالم بننے کا اگر کسی اور ہی کو فالو کرنا تھا. اوکے, سو it's a general rule جو کہ ہر اور اگر کسی اور الگ فیلڈ پہ بھی اپلائی کریں تو یہی لگتا ہے. سو it's a very sensical ہائرارکی جو کہ اسلام نے بنائی. تو دو سوال ہیں باقی کے. ہاکنز نے ٹائم کا بتایا تھا, ٹائم تو پہلے ایگزسٹ نہیں کرتا, وہ اس سے تھوڑا سا لمبا جواب ہے. ویسے میں بتا دوں ٹائم کا کانسیپٹ ہاکنز کے تھرو جو اس نے پریزنٹ کیا وہ تو ویسے ہی کنٹیسٹ ہو چکا ہے, مگر جو اللہ تعالیٰ نے جب کہہ دیا کہ میں نے 7 دن میں دنیا بنائی ہے اور آسمان اور ہاکنز کہہ رہا ہے کہ بگ بینگ سے پہلے کچھ نہیں تھا, تو اس میں ایک نیچرل اسمپشن یہ لی گئی ہے جس نے بھی یہ سوال پوچھا تھا کہ ہاکنز کا بگ بینگ کی تھیوری وہی ہے جو کہ سیون ڈیز آف اللہ تعالیٰ نے جو آسمان بنانے اور دنیا بنانے کی بات کی ہے, دیٹس اے نیچرل اسمپشن. سو میں اس لیے میں کہہ رہا ہوں کہ اس مفروضے کے اوپر وہ جواب جو ہے نا وہ کچھ اور ہے, اور اس مفروضے کو نکالیں گے تو جواب کچھ اور ہے. دونوں جواب آپ کو جاننے ضروری ہیں اور دونوں سوال بھی جاننے ضروری, اس لیے لمبا آنسر ہے, اس لیے اگلے سیشن میں کروں گا. تو بس یہ مت سوچیں گے ہاکنگ نے بگ بینگ کو مان لیا تو اگر قرآن پاک میں بگ بینگ تھیوری کو اس طریقے سے ایز از بتایا گیا ہو تو پھر ایک الگ کہانی, بہرحال ویسے تو نہیں بتایا گیا. سو اٹس اور بگ بینگ اٹسیلف کی تھیوری بھی آپ کنٹیسٹ ہو چکی ہے نا, اور مسئلہ یہ ہے لیٹر آپ ابھی پڑھیں گے نا جو ابھی کے جرنلز ہیں, تو بگ بینگ اٹسیلف از جسٹ از ون آف دا مینی تھیوریز, اٹس ناٹ the only theory that is going to shape the way the scientists are going to think about this. Or time ka concept itself jo hai na both abstract level pe defined in physics mein, absolute concept of time to hai koi nahi physics mein, matlab concept ka matlab hai definition of the time, the reality of time, warna to gaya time ka concept to hai. Jo pehla sawal tha ke kuch ahadees jo hain wo kuch demeaning lagti hain, I need more clarity ke wo demeaning ka matlab سیلف ڈیمیننگ یا پھر کوئی جینڈر ڈیمیننگ یا پھر وٹ از دیٹ. سو آئی انڈرسٹینڈ کیونکہ یہ سوال کئی دفعہ پوچھا جاتا ہے کہ یو نو کچھ حدیثیں سائنس کے خلاف ہیں یا کچھ حدیثیں سینس کے خلاف لگ رہی ہیں, تو وہ میں اگلے سیشن میں اسی سے اسٹارٹ کریں گے کہ دس از ون آف دا بلٹس دیٹ ہیو بین شاٹ towards the Muslims, and our psychology will be obliterated agar isko sahi tarike se samjhana gaya to. So iska lamba jawab hai, it's going to take about a 30 minute session just to answer this question inshallah. Behral uska chhota jawab main aapko bhi bata dun ki hadith ki agar health aur sanad bilkul durust hai to aapne apni self respect ko bhi uske tabe karna hai, bas iska ye chhota jawab hai agar sanad bilkul durust hai to. Okay, باقی تو بہت باقی کی چیزیں تو بہت بعد میں آتی ہیں, سب سے پہلے سیلف ریسپیکٹ ہی کو تابع کر. سو یہ مومنین کی نشانی ہے کہ جب وہ اپنی کسی بھی لیول کے اوپر اپنے نفس کے تابع ہوئے ہوتے ہیں, ان کو پتہ نہیں ہوتا اور ان کو یہ بتایا جائے نا کہ اس معاملے پہ تو حدیث کچھ اور کہتی ہے آپ کچھ اور کہہ رہے ہیں, تو وہ اسی وقت اپنی بات سے رجوع کر لیتے, ٹھیک ہے, وہ اپنے آپ کو ڈیمین کرتے ہیں اسی وقت, ہاں میں غلط کہہ رہا تھا اگر نبی علیہ السلام نے کہا. اور اس کی مثال چاروں آئمہ کرام سے ملتی ہے کہ جب ابو حنیفہ سے کہا گیا, امام شافعی سے کہا گیا اور مالک نے, تینوں نے, مجھے تینوں کو تو ریکارڈڈ پڑھا ہے میں نے, ہمبل کا میں نے لکھا ہوا نہیں پڑھا, یقیناً انہوں نے بھی یہ کہا ہے کہ اگر میری کوئی بات ایسے لگے آپ کو, مجھے آپ بہت بڑا اسکالر سمجھ رہے ہیں, اور میری کوئی بات اگر لگے جو حدیث یا قرآن کے اگینسٹ جا رہی ہو, تو اسی وقت دیوار پہ مارنا میری بات کو, میں کچھ بھی نہیں ہوں, سارا کچھ حدیث اور قرآن ہے. سو میں ویسے آپ کو اس کا چھوٹا آنسر دینا, آف کورس آئی شور یو مینٹ لاٹ مور تھنگس ہیئر. سو آئی ہوپ this is something which is as clear as I could make it in the span of an hour and 30 minutes, maybe even 2 hours now, yeah, going on 2 hours. Main jaate jaate aapko ek baat bata dun ki this session is done by a volunteer in the very pursuit of the purpose, jo hamara maqsad hai us tarike se wo purpose Allah Taala aur aasani de Talha ko aur tamam logon ko جنہوں نے والنٹیرلی یہ سارے کے سارے سیشن ارینج کیے ہوتے ہیں, اینڈ دے آر ٹیکنگ دیئر انیشیٹو ایٹ دیئر ایج. تو وی اونلی اپریشیٹ, ناٹ اونلی اپریشیٹ اٹ بٹ وی انڈورس اٹ ایز ویل. اور ہم اسی لیے اتنا زیادہ وقت, وہی تو آپ کو کوئی فرق نہیں لگے گا کسی اور سمپل آرگیومنٹ کے سیشن میں یا کسی اور والنٹیئر کے ہوسٹڈ سیشن میں, کیونکہ دا پرپز از دا سیم. We encourage everybody to get their own circles in order تاکہ آپ ایک تھاٹ بلڈنگ شروع کروائیں, آپ کی تھاٹ کریٹ ہوگی تو آگے سے آپ انفلوئنس کریں گے لوگوں کو اور اپنے بچوں کو. اینڈ اس سرکل کے اندر as soon as you think I am needed or any part of my team is needed, any person from my team is needed, use us, we are here, we don't charge any money for this, اللہ رسول کا کام ہے. We will encourage anyone at any level, duniya mein kahin pe bhi ho, agar aapne kuch session karna hai and you just need our help, please let us know. We at hamara apna ek permanent schedule hai jo ki I think Friday ko lock ho chuka hai, aur agle tamam tar sessions jo ki alag alag dino mein honge uske schedules hum aapko saath se release karte rahenge. To I really appreciate Allah Ta'ala ko asani di talha. You did all of this and you made everybody listen to the good message of Allah Subhanahu wa Ta'ala through our gathering. And I hope more people will take these initiatives and start spreading the message, inshallah. So apne tamam tar sawal jo hain wo kis tarike se likhwa dijiye taaki ye agle session mein wo ho jaye.
Inke maine halanki likh to li hai, but
بس پرفیکٹ
جی السلام علیکم اوکے جزاک اللہ خیر تعالیٰ اٹ واز ویری نائس سیشن ویری ویل آرگنائز ماشاء اللہ تو کچھ لوگ پوچھ رہے ہیں کہ سیشن نیکسٹ کب ہوگا تو ایس ایل بھائی ایز ٹولڈ کہ فرائیڈے کو ہوگا 9 PM ایگزیکٹلی ان شاء اللہ اور آئی ہوپ سو کہ تعالیٰ نے جو ان آنسرڈ کوشچن ہے وہ نوٹ کر لیے تعالیٰ یو کین شیئر دیم ود وکاس اور می وی ول آنسر ان شاء اللہ ٹرائی ٹو ایڈریس دوز کوشچن ایز ویل And secondly, inshallah, Vakas is going to make a post on YouTube. So the way we are going to move forward is that you can comment on that post and post your question. So hum phir dekh lenge ki kaun se question aise hain jo ki aapki mass ko address karte hain ya bahut sare logon ka problem hai ya usko ummat ko in a greater perspective faida ho sakta hai. Secondly, hum ye criteria rakhenge ki aapko question aise hon jo ki intellectually sound ho. ٹھیک ہے تو ان دو کرائٹیریاز پہ فی الحال ہم جا رہے ہوں گے آئی ہوپ سو ان شاء اللہ کہ ہم سارے ہی کوشچن آنسر کر سکتے ہیں نو کوشچن از کوئی ایسا نہیں ہے کہ کوشچن جو ہے لیس ویلیوبل ہے مور ویلیوبل ہے لیکن اگر کوشچن زیادہ ہو جائیں بہت زیادہ تو پھر ہمیں اس میں کوئی نہ کوئی کرائٹیریا ڈیفائن کرنا پڑے گا تو ان شاء اللہ ہوپ فلی ہم یہ ان آنسرڈ جو کوشچن گئے ہیں اس سیشن میں ان کو بھی نیکسٹ سیشن میں ایڈریس کرنے کی کوشش کریں گے اور ان شاء اللہ 9 PM فرائیڈے شارپ ان شاء اللہ وی ول بی ڈوئنگ اوور نیکسٹ سیشن تھینک یو ویری مچ جزاک اللہ
All right.